शुभ सन्ध्या, आज राति यहाँ हुन पाउनु र यस ठाउँमा उभिन सौभाग्य हो। म यस बिहान तल सडकबाट आउँदै गर्दा प्रभुमा प्रतीक्षा गर्दै म प्रार्थना गरिरहेको छु र तल सडकमा मैले एउटा रेडियो सेवक भाइ स्मिथ कालो भाइ, के तपाईँहरू सबैले यस बिहानमा उहाँलाई सुन्नुभयो? तपाईँहरू मध्ये कोही माथिनिर, मलाई लाग्छ यो ओहायो हो, मलाई कसैले उहाँले प्रचार गरेको बारेमा भनेको थियो र भन्यो तपाईँले उहाँलाई सुन्नुपर्छ। त्यस्तै नै म आज बिहान उहाँलाई भेट्न गए र उहाँले पक्कै पनि त्यो पाप आज संसारमा कसरी प्रचुर मात्रामा भइरहेको छ भनेर बताइरहनु भएको थियो र उहाँले र म अलि टाढासम्म गए त्यहाँबाट स्टेशनमा र तल आए र अर्को सुने। म यहाँ ओर्लेको समयमा म लगभग तयार भइसकेको थिएँ। हेर्नुहोस्, यदि यो मण्डली आउनको लागि एकदम ढिलो नभएको भए आज बिहान जब म यहाँभित्र पसे, त्यसैले हामी आज राति यहाँ हुन पाउँदा र परमप्रभुको सेवामा सेवा गर्न पाउनु साँच्चै पनि सौभाग्य हो। र भाइ नेभिल र अर्को दिन सन्देशको बारेमा कुरा गर्दा, यस सानी महिलालाई, हाम्रो बहिनी जो भर्खरै हामीबाट गइन्, जो उहाँ को हुनुहुन्थ्यो भने हामी सबैलाई थाहा छ, उहाँ बहिनी बिबर हुनुहुन्छ र आज राति बप्तिस्मा लिने मानिसहरूको बारेमा सोच्दा, उनी मैले उहाँलाई यो पोखरीमा बप्तिस्मा दिए जब म उनीहरूले उहाँलाई यहाँ एउटा व्हील चेयरमा ल्याउनु पर्थ्यो, उहाँ क्यान्सरले मर्दै हुनुहुन्थ्यो र उहाँसँग जिउनको लागि केवल त्यो रात मात्रै बाँकी थियो। चिकित्सकहरूले उहाँमा हार खाइसकेका थिए। उहाँ भोलिपल्ट बिहान मर्नेवाला थियो र म उहाँको घरमा गए र उहाँसँग ईश्वरीय चंगाईको बारेमा बोल्ने कोसिस गरे र उहाँले मात्रै दोहोऱ्याइरहनुभयो, तपाईँ मेरो छानामुनि आउन लायकको म छैन। उहाँले भन्नुभयो मेरो घरमा सेवक आउने लायकको म छैन। उहाँले भन्नुभयो म एउटा पापी हुँ, तर उहाँले भन्नुभयो श्रीमान म यसरी मर्न चाहन्न र त्यसैले ग्रेस बिभर यहाँमाथि मलाई त्यहाँ तल ल्याइयो। म सभाहरू गरेर थकित भएर भर्खरै भित्र पसेको थिएँ र त्यहाँ जब मैले उहाँको लागि प्रार्थना गरिरहेको थिएँ र उहाँको लागि धर्मशास्त्र पढे र उहाँ बचाइनुभयो, त्यसपछि उहाँले मुस्किलले आफ्नो हात उठाउन सक्नुहुन्थ्यो तर उहाँले सबैजनासँग हात मिलाउन चाहनुहुन्थ्यो। उहाँ केवल केही कुरा उहाँलाई भयो र तिनीहरूले आफ्नो हात मिलाउँदै गर्दा मैले उहाँ एउटा कुखुराको खोरमा जाँदै र फर्केर आउँदै गर्नुभएको दर्शन देखे। मैले भने ठिक छ, यो अब सबै ठिक हुनेवाला छ र त्यो 18 वर्ष अगाडि थियो र उहाँले त्यो क्यान्सरलाई अगाडि नागेर आउनुभएको सबैसँगै, यदि उहाँ मर्नुभयो भने कुनै क्यान्सरबाट मर्नु भएन, उहाँलाई हृदयघात भएको थियो र उहाँलाई मार्यो, तिनीहरूले उहाँलाई अक्सिजनमा राखे, उहाँ हृदयघातले मर्नुभयो। र त्यसपछि मैले सोच्दै थिए ठिक अन्तिममा जब मानिसहरू बाहिर जाँदै थिए र तिनीहरूले गाए तब यसो आउनुभयो, ठ्याक्कै त्यस्तै भएको थियो। उहाँ आउनुभयो र ती 18 वर्षको लागि उहाँको जीवन बचाउनुभयो र मैले सोचे कति उपयुक्त। सायद ती महिलालाई थाहा थिएन कि उहाँले त्यसरी गर्दै हुनुहुन्थ्यो भने, त्यसपछि फेरि पनि उहाँसँग हुन सक्छ, तर त्यो भाग त्यहाँ हुनु कति उपयुक्त थियो। तब यसो आउनुभयो, अब यो अलिकति थोरै अगाडि थियो। मलाई आशा छ सभाको लागि मेरो उत्कृष्ट चाँजोबाजो छ, म साँच्चै नै आत्तिन्छु। यस बिहान म यति अन्यलमा थिएँ, म माथि प्रार्थना गर्नको लागि गए र म घरमा छु। यहाँ फर्किएर परिवार भर्खरै तिनीहरूलाई एरिजोनामा लगे र म ताकि बच्चाहरू विद्यालय जान सकुन् र म यहाँ फर्केर केवल आराम गर्नको लागि आएको छु। भाइ वुड र यहाँका धेरै भाइहरूसँग शिकार खेल्नलाई बाहिर शिकारको लागि यो हप्ताको लागि हामीहरू तल केन्टकीमा जाँदैछौँ र म थिए। म त्यो दिनमा आइपुगे जुन दिन श्रीमती बिबरको मृत्यु भयो र यो सही छ कि म यहाँ भएर भाइ नेभिललाई अन्त्येष्टिमा मदत गर्न सक्छु र म प्रयास गर्दिन, म यसको बारेमा धेरै भन्न खोज्दिन, तपाईँलाई थाहा छ जहाँ मानिसहरूले वरपर गुनासो गरिरहेका छन्। किनभने मलाई लाग्छ सबैभन्दा घातक चिजहरू मध्ये एउटा एक पुरुष वा महिलाले बारम्बार गुनासो गरिरहेको हेर्नु हो। मैले सधैँ सोचेको थिएँ परमेश्वर मलाई यसबाट दूर राख्नुहोस्, बुझ्नुभयो, त्यो त्यसले हरेक पटक विश्वासलाई कमजोर बनाउँछ, तपाईँलाई थाहा छ। तपाईँ केवल यदि तपाईँ मलाई थाहा छ, जसै तिनीहरू वृद्ध हुँदै जान्छन् हामीहरू मध्ये हरेक हामीले केही कुरा भयो र केही कुरा भयो भन्ने कुरा पाउँछौ र मलाई थाहा छ कि ती साना कुराहरू जम्मा भइरहनेछ। त्यो तपाईँ वृद्ध हुँदै जाँदा हुन्छ, त्यो केवल हुन्छ, तर सबैभन्दा डरलाग्दो कुराहरू मध्ये एउटा शैतानले केही व्यक्तिको जीवनलाई मुकुट लगाउनु हो। एउटा वृद्ध पुरुष वा वृद्ध महिला तपाईँले देख्नुहुन्छ, मलाई लाग्छ कि म त्यस ठाउँमा पुग्न नपरोस्, म आशा गर्छु कि मैले त्यसलाई सहन सक्छु मेरा बोझहरू र त्यो ठाउँमा पुग्छु जहाँ म मेरो जीवन परमेश्वरको महिमाले मुकुट लगाइएको चाहन्छु। उहाँको सहनशीलता, कोमलता, शान्ति, नम्रता र पवित्र आत्माले भरिएको छ र म मेरो जीवनभरि मलाई दुखाउने मध्ये एउटा कुरा त्यो आति नै अवस्था हो कि जब म यति थाक्छु तब म साँच्चै नै थकित हुन्छु। मैले कसैले तपाईँको वास्ता गर्दैन जस्तो लाग्छ। तपाईँलाई थाहा छ र तपाईँहरू सबैलाई पनि भएको छ र मलाई यसको साँच्चै नै अधिक भएको छ। तपाईँलाई थाहा छ र यो कुनै बेलामा साँच्चै नै खराब हुन्छ र मैले मुस्किलले यो तनाव हो र त्यसैले यो गर्छ र त्यस बेला म त्यस ठाउँमा धेरै पटक पुग्छु, विशेष गरी ती धेरै दर्शनहरूसँग। तपाईँले देख्नुहुन्छ यसले केवल मलाई पाउँछ। म एउटा व्यक्तिमा हेर्छु, म सोध्छु यो एउटा दर्शन हो, होइन 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 यो होइन हो कि यो होइन। तपाईँ देख्नुहुन्छ र तपाईँलाई थाहा छैन त्यससँगको मूल्य के जान्छ भनेर। त्यसैले तब तपाईँ सोच्न थाल्नुहुन्छ ठिक छ। तपाईँ आफ्नो छेउमा आउनुहुन्छ र भन्नुहुन्छ ठिक छ, अब के मैले गरे, यहाँ म छु, म 50 वर्षको छु र मैले प्रभुको लागि केही पनि गरेको छैन र म वृद्ध हुँदैछु र के ओ मेरो। तब तपाईँ केवल पाउनुहुन्छ जसलाई हामीले भन्ने गर्थ्यौं उदासीनता। तपाईँहरू मध्ये मेरो उमेरको केही भाइहरूलाई याद गर्न सक्नुहुन्छ जसलाई तिनीहरूले उदासीनता हुनु भन्ने गर्थे। पपले यसको बारेमा कुरा गर्ने गर्नुहुन्थ्यो र उहाँको मतलब के हो भनेर म सोच्ने गर्थे र अहिले मलाई पक्का छ कि उहाँको मतलब के हो भने। त्यसैले तब तपाईँले त्यस तरिकामा महसुस गर्नुहुन्छ जुन यो कुनै सत्य होइन, यो केवल तपाईँ मात्र हो, तपाईँलाई यो थाहा छ। हेर्नुहोस् तपाईँलाई यो थाहा छ, यो मात्रै तपाईँले यो गरिरहनु भएको छ। त्यसैले मैले अहिले आफैलाई थोरै शान्त पार्न खोज्दै थिए र ठूलो धक्काको लागि तयार हुँदैछु जुन मलाई आशा छ चाँडै आउँदैछ। र तब ठिक बाहिर म न्युयोर्कमा जानुपर्नेछ र म त्यहाँ सभाको लागि एउटा अभियान र त्यसपछि तल सेपोर्ट, त्यसपछि फर्केर फिनिक्समा जानुपर्छ र त्यसपछि पश्चिमतिर आउँछु संयुक्त राज्यको दक्षिण सीमातिर र त्यसपछि तिनीहरूले विदेशको लागि प्रबन्ध अहिले मिलाउँदैछन्। हामी वर्षको पहिलो पछि सकेसम्म चाँडो शुरू गर्न हुन सक्छ, सायद मार्च अप्रेल केही त्यस्तै, जहाँ तपाईँले शुरू गर्नुहुन्छ स्टकहोम वा ओस्लो र संसारभर जाने यदि हामीले यो अर्को भ्रमणमा सक्छौ भने। र अब म घरमा छु, थोरै आराम जस्तो गरिरहेको छु, एक प्रकारको आफू फर्कन र एक प्रकारले निको हुन, र यदि प्रभुको इच्छा छ भने म अर्को आइतबार फर्कनेछु तल केन्टकीबाट, र यदि यो ठिक छ भने प्रभुलाई खुसी पार्छ भने र भाइ नेभिललाई कुनै आपत्ति छैन ठिक छ, म अर्को आइतबार सेवा गर्ने प्रयास गर्नेछु यदि प्रभुको इच्छा भए, र यदि उहाँले भाइ नेभिलले जस्तै इच्छा गर्नुहुन्छ भने म यहाँ हुनेछु। हो श्रीमान, उहाँ त्यस्तै हुनुहुन्छ। यदि उहाँ भाइ नेभिलले जस्तै यसको बारेमा इच्छुक हुनुहुन्छ भने मलाई आशा छ उहाँ हुनुहुन्छ। अब हेर्नुहोस्, तब मलाई थाहा छ म छिट्टै यदि प्रभुले चाहनुहुन्छ भने म तपाईँबाट केही समयको लागि टाढा जाँदैछु र म केवल सानो सन्देशहरू जब मैले मेरो हृदयमा अलिकति केही उठाए तब मलाई लाग्छ कि म तपाईँलाई यो व्यक्त गर्न चाहन्छु र हामीले यसको वरिपरि संगति गर्न सक्छौ। अब मसँग ती मध्ये केही 5 वा 6 वटा छन् जुन पछिल्ला केही दिनहरूमा मसँग आएको छ र म गए केही दिन यहाँ लोखरके शिकार गर्न र म जंगलमा गए र मैले कलम र कागज लिए। हेर्नुहोस् अब करिब त्यस समयमा यो राम्रो र दिनको उज्यालो हुन्छ, म कतै रुखको पछाडि हुन्छु, यदि म सुत्न गएन भने म प्रार्थना गर्न थाल्छु र त्यसपछि म प्रभुले अलि केही दिनुहुन्छ म यसको सानो नोट लेख्न थाल्छु। तपाईँले देख्नुहुन्छ मेरो मतलब के हो, तपाईँलाई थाहा छ। जब तपाईँ आफैमा पुग्नुहुन्छ र त्यसपछि म भित्र आउँछु, यो सबै कागजको ट्याब्लेटमा लेख्छु र त्यसपछि जब मलाई बोलाइन्छ म दौडन्छु र मेरो ट्याब्लेट लिन्छु र त्यसबाट हेर्छु र म के सुरु गर्न सक्छु त्यो हेर्छु। तपाईँले देख्नुहुन्छ त्यही नै अहिले भर्खर भएको छ। त्यसैले अब म चाहन्छु यदि प्रभुको इच्छा भए बोल्नलाई म बनाउने कोसिस गर्दैछु। त्यो ठुला लामो सन्देशहरू छुट्याउँछु, तपाईँ देख्नुहुन्छ जहाँ तपाईँलाई घण्टौ लाग्छ र प्रभुले मलाई सिकागोमा त्यहाँको अन्तिम रात लगभग 30 मिनटमा एउटा छोटो काम गर्न मदत गर्नुभयो र कोही वरिपरि आए भन्यो मलाई लागेको थिएन यो तपाईँमा थियो तर तपाईँले यो गर्नुभयो। त्यसैले 30 मिनट लगभग 2.5 घण्टा वा 3 तपाईँलाई थाहा छ। त्यसैले सायद मैले आज हतार गर्न सक्छु र थोरै अभ्यास गर्छु, तपाईँलाई धेरै लामो समयसम्म राख्दिन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। चाहे म जहाँ गए पनि त्यहाँ यो मण्डली जस्तो ठाउँ कहीँ पनि हुने छैन, यो घर प्यारो घर र म विवर परिवारसँग सहानुभूतिमा छु र यो प्रिय रङ्गीन भाइसँग जो बित्नुभयो मैले उहाँसँग उहाँ जानुभन्दा केही अगाडि सँगै सानो प्रार्थना गरे र एउटा राम्रो चरित्र हुनुहुन्थ्यो र उहाँ अहिले परमेश्वरसँग घरमा हुनुहुन्छ। यो सबै सकियो र तपाईँ जसरी पनि जानुपर्छ र हामी सबैलाई त्यो थाहा छ। त्यसैले हामीहरू प्रभुले तिनीहरूको आत्मालाई शान्ति प्रदान गर्नुभएको होस् र कुनै दिन हामी पारी भूमिमा उहाँहरूसँग सामेल हुने आशा गर्दछौँ, जहाँ कुनै रोग शोक वा मृत्यु छैन। त्यतिन्जेल हामीले सुसमाचारको लागि गर्न सक्ने सबै कुरा गरौं। तनावको बारेमा बोल्दा मैले यस बिहान यसको बारेमा प्रार्थना गर्दै थिएँ, तपाईँले के गर्नुहुने थियो यदि तपाईँसँग तनाव नहुन्थ्यो भने? केवल यसको बारेमा सोच्नुहोस्, तनाव जीवनको अंश हो। त्यो सोचले मलाई एक किसिमको हौसला दियो। यदि तपाईँसँग तनाव हुन्थेन भने तपाईँ एउटा पुतली जस्तो हुन्थ्यो। तपाईँसँग कुनै भावनाहरू हुँदैन थियो। तपाईँले काम गर्न सक्ने त्यहाँ केही पनि हुने थिएन। एउटा पति र पत्नी जस्तै हुनसक्छ, उनले केही गर्न चाहन्छन् र उनीहरू सँगै काम गर्न खोज्दैछन्, विशेष गरी इसाईहरू। र अर्कोले चाहन्छ कि र त्यसपछि जब तपाईँहरू सँगै आउनुहुन्छ उनले के गरिन् तपाईँले त्यो थाहा पाउनुहुन्छ, उनले थाहा पाउँछन्। हेर्नुहोस्, तनावले तपाईँहरू दुईटालाई वास्तवमै एकसाथ नजिक ल्याउँदछ र कसैले तपाईँलाई भन्छ कि ठिक छ भन्यो, केवल सानी पत्नीको बारेमा सोच्नुहोस् जो धेरै तनावबाट भएर गइन् जब तपाईँ त्यति असल हुनुहुन्न थियो, वा पति केही तनावबाट भएर गयो जब तपाईँ त्यति असल हुनुहुन्न थियो। त्यसपछि जब यो सबै क्षमा दिइयो उहाँको बारेमा तपाईँलाई कस्तो महसुस भयो? हेर्नुहोस् मेरो, तपाईँ केवल हेर्नुहोस्, तपाईँलाई तनाव हुनु पर्दछ, यही नै हो। र केवल सोच्नुहोस् भावनाहरू के हुन्थ्यो यदि तपाईँसँग कुनै भावनाहरू, कुनै पीड़ा वा केही पनि हुन्थेन भने? त्यहाँ कुनै दुखाइ नै हुन्थेन भने के हुन्थ्यो? तपाईँमा कति बढी भावनाहरू हुन्थेन, बुझ्नुभयो? र यदि तपाईँसँग कुनै भावना हुन्थेन भने तब तपाईँको इन्द्रियहरू मध्ये एक हराउने थियो, बुझ्नुभयो? त्यसैले हेर्नुहोस्, सबै कुरा जसरी पनि ठिक हुन्छ। त्यसैले परमेश्वर केवल त्यसमा टिक्न सक्नलाई हामीमा अनुग्रह दिनुहोस्, त्यो कुरा हो। यदि हामी त्यो अनुग्रहको साथ खडा भयो भने र त्यहाँ उभिएर भन्नुहुन्छ हामीलाई थाहा छ जब यो जीवन समाप्त हुन्छ, महान अर्को छेउमा छ जहाँ हामी जान खोजिरहेका छौँ, र अब हामी याद गर्छौँ कि यी सबै कुराहरू त्यो एउटा तनाव हो। त्यो केही मानिसहरूले इसाई धर्म परिचय गराउन खोज्छन् कि तपाईँ चिन्ताबाट मुक्त हुनुहुन्छ। तपाईँ होइन, तपाईँ हुनुहुन्न, तपाईँ तनावबाट मुक्त हुनुहुन्छ। ओ होइन, तपाईँले तनाव थप्नुहुन्छ जब तपाईँ इसाई बन्नुहुन्छ, किनकि तपाईँ एक खालको सुस्त जाने खुसी भाग्यमानी भई जाने हुनुहुन्थ्यो जे केही पनि त्यहाँ बाहिर थियो। तपाईँले के गर्नुभयो भन्ने कुरालाई वास्ता नराखी, तर जब तपाईँ एउटा सच्चा इसाई बन्नुहुन्छ हरेक क्षण तपाईँ सोचिरहनुहुन्छ कि मैले प्रभुलाई प्रसन्न पारिरहेको छु, यदि मैले उहाँबाट सुन्न सके त। यसले तपाईँलाई तनावमा राख्छ, तपाईँलाई सुरक्षामा राख्छ, त्यसले नै तपाईँ जो हुनुहुन्छ त्यो बनाउँदछ। त्यसैले तनाव एउटा आशिष हो। यो केवल तपाईँले यसलाई यो तरिकामा हेर्दै हुनुहुन्छ, यो केवल तपाईँले यस तरिकामा यसलाई हेर्दै हुनुहुन्छ, बुझ्नुभयो? यदि तपाईँले मात्रै अर्को तर्फ हेर्नुहुन्छ भने त्यहाँ चाहे जति सुकै पातलो तपाईँले केही काटे पनि तपाईँसँग अझै पनि दुई पाटोहरू हुन्छ, तपाईँ देख्नुहुन्छ। त्यसैले तपाईँले दुईटै पक्षहरू हेर्न चाहनुहुन्छ। त्यसैले तनाव, मलाई लाग्छ ओ मेरो, यो तनाव के हो? यदि म यो तनाव बिना जन्मेको भए ठिक छ, यदि मसँग यो तनाव नभएको भए म जो हुँ त्यो हुने थिएन, म एउटा इसाई बन्ने थिएन। सायद यो त्यही तनाव हो जसले मलाई यीशु ख्रिस्ट तर्फ डोर्यायो, बुझ्नुभयो? त्यसैले यो मेरो लागि आशिषको कुरा भएको छ। त्यसैले त अब जसरी पावलले भनेका थिए, यद्यपि मानौ उनलाई तनाव वा केही त्यस्तै वा अर्को कुरा थियो, उनले परमेश्वरलाई यो उनीबाट हटाउनको लागि तीन पटक भनेका थिए, र त्यसपछि प्रभुले भन्नुभयो, साउल मेरो पावल, मेरो अनुग्रह नै पर्याप्त छ। उनले भने त्यसपछि म मेरो दुर्बलताहरूमा महिमा गर्नेछु, त्यसपछि जब म कमजोर छु म बलियो हुन्छु, बुझ्नुभयो? जबसम्म यो परमेश्वरको इच्छा हो सबै ठिकै छ। अब मैले उहाँलाई एकपटक भने, जुन बेला यसले मलाई एकदम समस्या दिने गर्थ्यो, यसले मलाई डर लगाउँथ्यो, र उहाँले मलाई भन्नुभयो, लगभग 8 वा 10 वर्ष अगाडि उहाँले भन्नुभयो, यसले तिमीलाई फेरि कहिल्यै पनि डर दिने छैन र यसले कहिल्यै गरेको छैन। होइन श्रीमान, यसको बारेमा चिन्ता नगर्नुहोस्, म केवल यसलाई महसुस गर्छु, तर त्यो त्यहाँ छ भन्ने कुरा मलाई थाहा छ, तर म यतिकै अघि बढ्छु किनभने यसले मलाई कति पनि भयभीत पार्दैन, त्यसैले त्यसको लागि धन्यवादी छु। अब उहाँले यो भन्न सक्नुहुन्थ्यो, यो अब उपरान्त हुने छैन, त्यस्तै नै तिमी अब कति पनि डराउने छैनौ, त्यसैले यो हुनको लागि यो उहाँको इच्छा हो, त्यसैले म केवल यो अंगाल्छु र भन्छु धन्यवाद तपाईँलाई प्रभु, म त्यो बाटो हिँड्नेछु। अब आउनुहोस् एक क्षणको लागि हामी हाम्रा शिरहरू झुकाउ प्रार्थनाको लागि। के त्यहाँ प्रार्थनाको लागि विशेष अनुरोध छ? म रुमालहरू यहाँ राखिएको देख्छु, आफ्नो हात उचाल्नुहोस्। प्रभु तपाईँका प्रत्येक छोरा छोरीहरूलाई आशिष दिनुहोस्। हाम्रो स्वर्गीय पिता, जसै अहिले हामी तपाईँको महान राजकीय सिंहासनमा आउँदछौ, किनभने हामीलाई आउनको निम्ति भनिएको छ। हामी येशु ख्रीष्टको बोलीमा आउँदछौ र हामी हाम्रा सबै फिक्रीहरू लिएर आउँछौ र उहाँमा फाल्छौ, किनकि उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। उहाँले हाम्रो वास्ता गर्नुहुन्छ भन्ने कुरा जान्नु कति ठूलो सान्त्वना हो। स्वर्गको महान परमेश्वर सृष्टिकर्ताले हाम्रो वास्ता गर्नुहुन्छ, उहाँको सृष्टिको वास्ता गर्नुहुन्छ। हामीहरू त्यसको लागि धेरै खुसी छौँ प्रभु। यो हामी जिइरहेको समयमा कति महान सान्त्वना हो जब त्यहाँ अरूबाट नभएर तपाईँको वचनबाट सान्त्वना लिन सकिन्छ। त्यो हाम्रो सान्त्वना हो तपाईँको प्रतिज्ञा, र तपाईँको प्रतिज्ञामा तपाईँले हाम्रो अनुरोधहरू थाहा देऊ भन्नुभयो, र तिमीहरूले कुनै पनि कुरा मेरो नाउँमा माग्छौ भने म त्यो पूरा गर्नेछु, र यी सबै महान प्रतिज्ञाहरू माग र तिमीले प्राप्त गर्नेछौ। यस पहाड़लाई हटिजा भन र शंका नगर र यो हट्नेछ। यी सबै प्रतिज्ञाहरू र हामीले त्यसबाट तान्न सक्छौ जुन हामीले मागिरहेका छौ। हातहरू उठ्यो, तिनीहरूलाई केही कुराको खाँचो छ प्रभु, तपाईँलाई तिनीहरूको आवश्यकता थाहा छ, यसलाई पुर्याउनुहोस् पिता। म मेरो प्रार्थना तिनीहरूको प्रार्थनासँग तपाईँको अगाडि मेरो हात तिनीहरूको हातसँगै उचालेर राख्दछु। यहाँ यो मेचमा रुमालहरू राखिएको छ, ऊ कसरी विश्वासमा रहेका मानिसहरूले वीर विश्वासका साथ प्रभु तपाईँले भर्खरै मलाई आशिष दिनुभएको कुरा जस्तै देखिन्छ। बिमार मानिसहरूको लागि प्रार्थना गर्नु, जहाँ कहीँ पनि जता पनि जुनै पनि ठाउँमा म जान्छु यो बिमारहरूको निम्ति प्रार्थना गर्ने विषयमा हो। परमेश्वर अहिले मदत गर्नुहोस्, म इमानदारीताका साथ प्रार्थना गर्छु कि तपाईँले अनुरोधहरू पूरा गर्नुहुनेछ। यी रुमालहरूको जुन यहाँ राखिएको छ, जुन मानिसहरूले मागेका छन्, तपाईँको दया तिनीहरूमाथि रहेकोस् प्रभु। हामी बुझ्दछौ कि बहिनी हिक्ससँग यहाँ एउटा महिला हुनुहुन्छ जो प्रार्थना गरिनको लागि क्यान्सर सँगै धेरै टाढाबाट उडेर आउनुभयो, र उहाँले उहाँलाई यहाँ आउन सक्नुहुन्छ कि भनेर जान्न चाहनुहुन्थ्यो। म प्रार्थना गर्दछु परमेश्वर कि तपाईँले त्यस व्यक्तिको जीवन बचाउनुहोस्, यसलाई प्रदान गर्नुहोस्। मेरो सानो भतिजा मिकी पारी त्यहाँ बिमार भएर बान्ता गरिरहेको छ, उच्च ज्वरोको साथ भर्खरै ढोका छोडेको छ। प्रभु म विश्वास गर्छु कि हामीसँग त्यहाँ विश्वासको प्रार्थना थियो जुन तपाईँले यसले बन्द गर्नुभयो, र म तपाईँ प्रति आभारी छु। मैले कोठा छोड्नुभन्दा पहिला ज्वरोले केटालाई छोडेको महसुस गर्दैछु अब प्रभु, र यी सबै कुराहरूको लागि तपाईँलाई धन्यवाद। अब तपाईँको वचन बोल्ने जिम्मा ममा परेको छ, हामीलाई तपाईँको वचन दिनुहोस् प्रभु। तपाईँको वचन सत्य हो, हाम्रो प्राणहरूलाई आशिष दिनुहोस् र हामीलाई चाहिने अनुग्रह दिनुहोस् ताकि हामीले यसलाई आज राति परमेश्वरको प्रतिज्ञाहरूबाट लिन सकौं वचनमा। यस हप्ताको बाँकी अवधिमा हामीलाई जोगाउनको लागि यसलाई प्रदान गर्नुहोस्। हाम्रा पास्टरलाई आशिष दिनुहोस्, यो बहादुर प्राण, उहाँको श्रीमती, उहाँको छोराछोरी, डिकन, ट्रस्टी र हरेक व्यक्ति जो यस भवनबाट भित्र र बाहिर गर्छन्, यसलाई प्रदान गर्नुहोस् पिता। येशू ख्रीष्टको नाउँमा हामी यी आशिषहरू माग्छौ, आमेन। अब म प्रभुको लेखको दुईटा ठाउँबाट पढ्न चाहन्छु। म पहिला भजन संग्रहको पुस्तकबाट पढ्न चाहन्छु, 86 भजन संग्रह, र त्यसपछि म सन्त मत्तीबाट पढ्न चाहन्छु, 16 अध्याय 1-3, अनि म भजन संग्रहको यो अंश पढ्न चाहन्छु, यसको सबै होइन तर तल 11 पदमा जुन यसको आधा भन्दा अलिकति बढी हो, र म यो घोषणा गर्न चाहन्छु, मैले यसमा प्रचार गर्नुभन्दा अगाडि मैले एउटा पाठ बोलाउँछु भने यो हो एकताको समय र चिन्ह। एकताको समयको चिन्ह, त्यो एक खालको जटिल सुनिन्छ, एकता बुझ्नुभयो, समय, एकताको समय यही नै अहिले हो र त्यो एकताको समयको चिन्ह हो। भजन संग्रहमा दाउदको एउटा प्रार्थना, 86 भजन संग्रह, म दरिद्र र असहाय मानिस हुँ, हे परम प्रभु दया गरी मेरो प्रार्थना सुन्नुहोस् अनि उत्तर दिनुहोस्, मेरो प्राणको रक्षा गर्नुहोस् किनकि म पवित्र छु। ओ तपाईँ मेरो परमेश्वर, तपाईँको दासलाई बचाउनुहोस् जसले तपाईँमा भरोसा राख्दछ, म प्रति दयालु हुनुहोस् ओ प्रभु किनकि म दिनहुँ तपाईँलाई पुकार्दछु। तपाईँको दासको प्राणलाई आनन्दित पार्नुहोस् किनकि तपाईँमा ओ परमप्रभु म मेरो प्राण उचाल्दछु, किनकि तपाईँ परमप्रभु भलो हुनुहुन्छ, क्षमा दिन तयार हुनुहुन्छ र तपाईँलाई पुकार्ने हरेकमा तपाईँ पर्याप्त कृपा राख्नुहुन्छ। हे प्रभु मेरो प्रार्थनालाई सुन्नुहोस्, मेरो बिन्तीको आवाजमा ध्यान दिनुहोस्, मेरो संकटको दिनमा म तपाईँलाई पुकार्दछु किनकि तपाईँले मलाई जवाफ दिनुहुनेछ। ओ के यो सुन्दर छैन, तपाईँले मलाई जवाफ दिनुहुन्छ। हे परम प्रभु, देवहरूमा तपाईँ जस्तो कोही पनि छैन, न त त्यहाँ कुनै तपाईँको जस्तो काम नै छ। सबै जातिहरू जसलाई तपाईँले बनाउनुभयो तिनीहरू आउनेछन् र तपाईँको आराधना गर्नेछन्। ओ प्रभु, तपाईँले आफ्नो नाम महिमित पार्नुहुनेछ किनकि तपाईँ महान हुनुहुन्छ र आश्चर्यका कामहरू गर्नुहुन्छ। तपाईँ मात्रै परमेश्वर हुनुहुन्छ। अब सुन्नुहोस्, मलाई तपाईँको मार्ग सिकाउनुहोस्। हे परम प्रभु, म तपाईँको सत्यतामा हिँड्नेछु। तपाईँको नामको भयमा मेरो हृदयलाई एकताबद्ध गर्नुहोस्। एकता हेर्नुहोस्, तपाईँको नामको भयमा मेरो हृदयलाई एकताबद्ध गर्नुहोस्। म अहिले एकता र समयको चिन्हको बारेमा बोलिरहेको छु। अब सन्त मत्तीको 16 पदमा, फरिसीहरू र सदुकीहरू यसु कहाँ आए, परीक्षा लिन चाहन्थे। उहाँ परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे र उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, जब साँच पर्छ तिमीहरू भन्छौ म यो उचित मौसम हुनेछ किनकि आकाश रातो छ, र बिहानमा यो कम हुनेछ, आज आधी चल्नेछ किनकि आकाश रातो र अन्धकार छ। ओ तिमी पाखण्डीहरू, तिमीहरूले आकाश हेरेर संकेत बुझ्न सक्छौ तर तिमीहरूले समयको चिन्हहरू बुझ्न सक्दैनौ। यस वचन पढाइमा परमेश्वरले उहाँको कृपालु आशिषहरू थप्नु भएको होस्। अब हामीहरू यो एकताको बारेमा बोलिरहेका छौ, एकताको समय, एकताको समयको चिन्ह। हेर्नुहोस्, येशु यहाँ हुनुहुन्थ्यो यो अन्तिम धर्मशास्त्रको पढाइमा। उहाँले धर्मगुरूहरूलाई समय वा समयको चिन्हलाई चिन्न नसकेकोमा हप्काइरहनु भएको थियो। अब त्यो सधैँ मानिसहरूको लागि महान कुरा भएको छ। हेर्नुहोस्, तपाईँ जिइरहेको समयको चिन्ह थाहा पाउन सक्षम हुनु, किनभने परमेश्वरले यसलाई स्पष्ट लेख्नुहुन्छ ताकि कोही पनि यसबाट नउम्कियोस्। अब सामान्यतया म फर्केर जान्छु र अन्य सेवकहरूबाट टिप्छु, बाइबलको समयमा भएको परमेश्वरको अन्य दासहरूबाट लिन्छु, जस्तो नोआको समय, दानियलको समयको चिन्ह र अन्य त्यस्तै विभिन्न चिन्हहरू। तर म आज राति समय बचाउनको लागि त्यसलाई छोड्नेछु यो सक्षम हुन, तर यो सधैँ परमेश्वरको तरिका भएको छ तिनीहरूलाई समयको एउटा प्राकृतिक चिन्ह दिने, ताकि सबैजनाले जानुन् कि यो कुन समय थियो भने। र यी फरिसीहरूले आफ्नो समय चिन्नु पर्ने थियो, तिनीहरूले कुन समय थियो भने थाहा पाउनु पर्ने थियो। उहाँले अर्को ठाउँमा भन्नुभयो, यदि तिमीहरूले मलाई चिनेको थियो भने तिमीहरूले मेरो दिन चिन्ने थियो। बुझ्नुभयो, यो एकदम एउटा महान कुरा हो जुन हामीले बुझ्छौ। हेर्नुहोस्, समझ बिना, त्यही नै हो जुन तिनीहरूले सधैँ अगमवक्ताहरूको बारेमा उल्लेख गर्थे। तिनीहरूले भने, र परमप्रभुबाटको दर्शनबाट उनमा समझ थियो, र परमप्रभुको वचन पुरानो समयको अगमवक्ताहरूमा आयो। हेर्नुहोस्, परमप्रभुको वचनबाट अगमवक्ताद्वारा तिनीहरूमा समझ थियो, र त्यसपछि अगमवक्ताले एउटा चिन्ह दिन्छन्, जस्तो एउटा मानिस आफ्नो एकातर्फ लामो समयसम्म पल्टियो, त्यसपछि एकतर्फी फर्कियो र पल्टियो। एउटा मानिसले आफ्नो लुगा फुकाल्नु पर्यो, र ओ त्यहाँ धेरै कुराहरू छन् जुन तिनीहरू जिइरहेको समयको चिन्ह देखाउनको लागि तिनीहरूले गरे। र अब हामीलाई थाहा छ कि परमेश्वर जसले स्वर्ग र पृथ्वी सृजन भयो र आफ्नो कार्य राख्नुभयो, जसले उहाँको समयलाई चिन्हद्वारा व्याख्या गर्दछ, उही परमेश्वर आज जिउनुहुन्छ। हामीहरू केही हुनु पर्दछ। हामीहरू बाँचिरहेको समय जसै हामीले देख्छौ, त्यहाँ केही कुरा हुनुपर्छ जुन कसैले व्यवस्था गरिरहेको छ कतै। बुझ्नुभयो, किनभने परमेश्वरले कहिल्यै पनि हामीलाई एउटा निश्चित चिन्ह नदिकन यी कुराहरू हुन दिनुहुन्न कि जहाँ जुन हामीले बुझेका छौँ। अब यहाँ आज यो कुरा छ कि धर्मगुरु, हामीले यसलाई सही तरिकामा पढ्दैन। यो त्यस बेलामा जस्तै नै छ, तिनीहरूले यो समय हो भनी सोचेनन्। तिनीहरूले सोचे कि त्यस बेला तिनीहरू राम्रै शान्तिमा जिइरहेका थिए, र त्यसैले तिनीहरूले मसीहलाई खोजिरहेका थिएनन्। र येशूले भन्नुभएको थियो कि उहाँको आगमन रातमा आउने चोर जस्तै हुनेछ। जब मानिसहरू उहाँको आगमनको लागि असावधान हुनेछन्। तर त्यहाँ केही कन्याहरू थिए जो उहाँलाई भेट्नलाई गए। तिनीहरू आधा थिए, तिनीहरूको बत्तीमा तेल थियो र तिनीहरू तयार थिए। तिनीहरूले त्यो चिन्हको लागि हेरिरहेका थिए र उनीहरूसँगै आज राति म बोलिरहेको छु। हेर्नुहोस्, तिनीहरू जसले अहिले चिन्हको लागि हेरिरहेका छन्, उहाँको आगमनको चिन्ह, यी चिन्हहरू दिइएको छ परमप्रभुद्वारा। यो केवल विश्वासीको लागि दिइयो। अविश्वासीले यो कहिल्यै देख्दैन। तिनीहरू ठिक त्यसको माथिबाट जान्छन् र पनि तिनीहरूले यो देख्दैनन्। र अब उत्तिकै पक्का जतिको परमेश्वरको त्यो स्वर्गदूत आज राति यस मञ्चमा उभिनुहुन्छ, ठिक उत्तिकै वास्तविक जतिको मैले तपाईँलाई हेरिरहेको छु र मैले यसमा हेरिरहन सक्छु, वा तपाईँले यसमा हेरिरहन सक्नुहुन्छ र मैले यो देख्दिन, वा मैले यसमा हेर्छु र तपाईँले यो देख्न सक्नुहुन्न। अब तपाईँलाई त्यो धर्मशास्त्र सम्बन्ध छ भन्ने कुरा थाहा छ, त्यो एकदम सत्य हो। तिनीहरूले देखे, तपाईँलाई थाहा छ, पावल घुँडामा टेके, तर तिनीहरू कसैले पनि त्यो ज्योति देख्न सकेनन्। त्यो ज्योति ठिक त्यहाँ थियो जब युहन्ना मान्छेहरूको भीड अगाडि उभिएका थिए र त्यहाँ किनारमा हजारौं थिए ती धार्मिक गुरु र ऋषिहरू, महान पुरुषहरू। र युहन्नाले भने आफैलाई उनले परमेश्वरको आत्मा ढुकुरझै तल आउँदै गरेको र उनी माथि ओर्लिरहेको साक्षी दिए र एउटा आवाजले भन्यो, यिनी मेरा प्रिय पुत्र हुन् जसमा म अति नै प्रसन्न छु। र यो युहन्नाले बाहेक अरू कसैले देखेनन्। बुझ्नुभयो, यो केवल उनको लागि मात्रै थियो। के तपाईँले ध्यान दिनुभयो, ज्ञानी मानिसहरूलाई चिन्ह कति सुस्पष्ट थियो। तिनीहरूले हेरे, त्यहाँ थियो। तिनीहरू हिब्रूहरू थिए। तिनीहरू वास्तवमा भारतीय खगोलविदहरू थिएनन्। तिनीहरू हिब्रूहरू थिए किनभने तिनीहरूको शिक्षा पूरा गर्नको लागि तिनीहरू त्यहाँ माथि देशमा खगोलविद अध्ययन गरिरहेका थिए। र जब तिनीहरू थिए, यरुसलेम तर्फ हेरे र तिनीहरूले ती तीनवटा ताराहरू देखेको जानेर तिनीहरू प्रत्येकको जन्म मार्गबाट, जुन हाम, सेम र एपेट जसको वंशबाट तिनीहरू आएका थिए हरेक, र तिनीहरूले ती ताराहरू तिनीहरूको जन्म मार्गमा देखे। त्यो तिनीहरूको लागि चिन्ह थियो कि जब ती ताराहरू रेखामा थिए कि मसीह पृथ्वीमा हुनुहुन्थ्यो। ओ मेरो, कुनै आश्चर्य छैन कि तिनीहरू आए, उहाँ कहाँ हुनुहुन्छ, उहाँ कहाँ हुनुहुन्छ जो युदीहरूको राजा भई जन्मनु भएको छ। हामीले पूर्वमा उहाँको तारा देख्यौं र उहाँलाई पुज्न आएका छौं। उहाँ कहाँ हुनुहुन्छ? तिनीहरूलाई थाहा थियो कि त्यस शिशु मसीह कतै सुतिरहेको थियो, किनभने परमेश्वरले तिनीहरूलाई समयको चिन्ह दिनुभएको थियो कि परमेश्वर र मानिसहरू एकसाथ एकताबद्ध हुँदै थिए। कस्तो एकता? जब परमेश्वरले आफैलाई एउटा मानव शरीरमा एकता गर्नुभयो। सिद्धान्त सबै एकताहरू मध्येको सबैभन्दा महान जुन कहिल्यै भएको छ, त्यो जब परमेश्वर मानिससँग हुनुभयो र उहाँले परमेश्वर हुनुको आफ्नो महान तनाव छोड्नुभयो र आफ्नो पाल तन्काउनुभयो अनि मानवता लिनुभयो र तिनीहरू मध्ये एक बन्नुभयो तिनीहरूको उद्धार गर्नको निम्ति। एकता त्यो के? त्यसले परमेश्वर र मानिसको बीचमा सधैँको निम्ति शान्ति ल्यायो। हामी कति धन्यवादी छौं। र चिन्ह पठाएको थिएन, अब मात्र सोच्नुहोस्, हरेक मानिस र सबै खगोलविदहरू मानिसहरू ती दिनहरूमा तिनीहरूको घडी ताराहरू हुने गर्थ्यो। त्यहाँ एक पहरेदार स्तम्भको माथि उक्लिएको थियो र ऊ त्यहाँ माथि जान्थ्यो र हेर्थ्यो र उसले जब निश्चित ताराहरू एउटा निश्चित तारामण्डलहरूमा हुन्छ तिनीहरू हिँडिरहेको बेलामा उनलाई यो कुन समय हो भनी थाहा हुन्थ्यो। तपाईँले धर्मशास्त्रमा याद गर्न सक्नुहुन्छ यो कुन समय हो पहरेदार, र पहरेदार फर्केर आउँछ र उनलाई यो कति बज्यो बताइदिन्थ्यो। हेर्नुहोस्, तिनीहरूले ताराहरूबाट समय राखे। अब के यो अनौठो थिएन कि ती ताराहरू ठिक ती तीन मानिसहरूको पंक्तिमा थियो र अरू कसैले यो देखेनन्? बुझ्नुभयो, ठिक रेखामा थियो। अब तपाईँ धर्मशास्त्रमा यति धेरै रेखा अनुरूप हुन सक्नुहुन्छ। बुझ्नुभयो, जब ती ताराहरू एकतामा बने, यस तारामण्डलमा आफैलाई सँगै एकतामा राखे, तीनजना मानिसहरू पनि उही समयमा एकतामा आए र यी कुराहरू वास्तविकता नबनेसम्म तपाईँ परमेश्वरसँगै यति एकतामा हुन सक्नुहुन्छ उहाँको वचनमा, र तपाईँले तिनीहरूलाई देख्न सक्नुहुन्छ र तिनीहरू सत्य हुन् भनेर जान्न सक्नुहुन्छ। बुझ्नुभयो, समयको चिन्ह तपाईँले ठिक यसको टुप्पोबाट हेर्न सक्नुहुन्छ। भन्नुहुन्छ, वाइयात, तर तपाईँको लागि यो वाइयात होइन। तपाईँको लागि तपाईँ वचनसँग एकतामा हुनुहुन्छ र यहाँ यो छ, तब यो वास्तवमा ज्योति हो भाइ प्याट। जब 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 तपाईले यो चिन्ह विश्वासीसँग एकताबद्ध भएको देख्नुहुन्छ र म जसलाई यो सम्बोधन गर्दैछु उहाँहरू विश्वासी हुनुहुन्छ किनकि अविश्वासीले यो कहिले पनि देख्दैनन् र आज उहाँ पृथ्वीमा हुनुहुन्थ्यो भने आज हाम्रा धेरै धर्मगुरुको लागि कति ठूलो ताडना हुने थियो जसले यो चिन्ह पढ्न सक्दैनन् चिन्हहरू जुन हामीले यहाँ मण्डलीमा दैनिक पढिरहेका छौँ र यस्ता कुराहरू देखिरहेका छौँ र अरूहरूले यो पढिरहेका छन् र भित्तामा हस्तलेखन देखिरहेका छन् र अझै पनि धेरैले यसलाई व्यवस्था गर्छन् र यसलाई देख्नसम्म सक्दैनन् यो तिनीहरूको लागि केही पनि होइन तिनीहरूले यो याद गर्दैनन् अब ध्यान दिनुहोस् कि यसमा कि उहाँले राष्ट्रिय चिन्हहरू औल्याउनु भयो अब जब तिनीहरूले यसको बारेमा उहाँलाई सोधे तिनीहरूले चिन्हहरू खोजे र उहाँले तिनीहरूलाई त्यो चिन्हहरू दिनुभयो जुन पूरा भयो र तिनीहरूले संसारको अन्त्य कहिले हुनेछ अन्त्यमा के चिन्ह हुनेछ भनी जान्न चाहन्थे र उहाँले तिनीहरूलाई धर्मशास्त्रबाट धेरै ठाउँमा राष्ट्रिय चिन्हहरूको बारेमा औल्याउनु भयो स्वर्गहरूमा स्वर्गीय चिन्हहरूको बारेमा र पृथ्वीको चिन्ह उहाँले तिनीहरूलाई चिन्हहरू दिनुभयो केवल लगातार एउटा चिन्ह दिनुभयो र जब उहाँले तिनीहरूलाई त्यहाँ एउटा ठाउँमा एउटा राष्ट्रिय चिन्हको बारेमा बताउनु भयो उहाँले भन्नुभयो जब तिमीहरूले राष्ट्रहरू देख्नेछौ हेर्नुहोस् यरुसलेमको वरपर जम्मा हुन थाल्छन् हेर्नुहोस् तब हामीलाई थाहा हुन्छ कि तिनीहरूको समस्याको समय नजिकै छ जब तपाईँले यरुसलेममा सेनाले घेरा लगाउनेछन् र तिनीहरूले यो गर्न सक्नुभन्दा अगाडि परमेश्वर संसार एकतामा आउनु पर्छ टाइटस महान रोमन सेनापतिले उनको सेनालाई एकसाथ एकीकृत गराएर चारैतिर आउनु थियो यी योद्धीहरूले उनीहरूको समयमा परमेश्वरले दिनुभएको चिन्हलाई उनीहरूले इन्कार गरे पश्चात त्यही समय हो जब टाइटसले आफ्नो सेनाहरूलाई एकसाथ एकतामा ल्याए र सहरलाई कब्जा गर्न आए पहिलो त्यहाँ वचनको विरुद्धमा परमेश्वरको मानिसहरूको तथाकथित एकता हुने काम हुनुपर्दछ जुन राष्ट्रहरूले परमेश्वरको मानिसहरूको विरुद्धमा आफैलाई एकजुट गराउन भन्दा पहिले हो हेर्नुहोस् एकता एकत्रित हुने सँगै एकत्रित हुँदै म विश्वास गर्छु कि हामीहरू एउटा महान एकताको समयमा जिइरहेका छौँ म यी राता बत्तीहरू तल लिइरहेको छु र फ्ल्यास संकेतहरू र सबै कुराहरू महिलाहरूको तिनीहरूले कसरी गर्छन् र पुरुषहरू तिनीहरूले कसरी गर्छन् र मण्डलीहरू तिनीहरूले कसरी गर्छन् यो सानो समूहलाई देखाउँदै मेरो सम्पूर्ण हृदयले कि म विश्वास गर्छु कि हामीहरू परमेश्वरको वचनको रेखामा पंक्तिबद्ध हुँदैछौ यस महान भविष्य सूचक घडीमा ठिक प्रभु येशूको आगमन भन्दा अगाडि सबै एकतामा आउँदै र तयार हुँदै अब तपाईँ देख्नुहुन्छ टाइटसले राष्ट्रहरूलाई एकत्रित गराउनु भन्दा पहिला उसको सेनाहरूसँगै इजरायलले येशूलाई मसीह भनी विश्वास नगर्न आफैलाई एकतामा राख्यो र आफैलाई एकजुट बनायो तिनीहरूले उहाँलाई इन्कार गरे र उहाँलाई अस्वीकार गरे र उहाँलाई क्रुसमा टाँगे र त्यसपछि जब तिनीहरूले तिनीहरूलाई पठाइएको मुक्तिलाई इन्कार गरे तिनीहरूले आफैलाई यो गर्नको निम्ति एकसाथ एकतामा ल्याए अब त्यो दिमागमा राख्नुहोस् आफैलाई एकसाथ एकत्रित गर्दै त्यस घडीको सन्देश इन्कार गर्न तिनीहरूले त्यो गर्नु पर्थ्यो र त्यसपछि जब तिनीहरूले त्यसो गरे तब राष्ट्रिय चिन्ह भित्र आयो राष्ट्रहरूले आफैलाई एकसाथ एकतामा ल्याउन सुरु गरे टाइटसले आफ्नो रोमी र ग्रीकहरूका महान सेनाहरूलाई ल्याए र यरुसलेमको पर्खालहरूलाई घेरे अब त्यहाँ ती मानिसहरूलाई खटाए र तिनीहरू मर्ने गरी भोकमरीमा गए तिनीहरूले रूखबाट बोक्रा खाए जोसेफस महान इतिहासकारले हामीलाई भन्छ र तिनीहरू मैदानको घाँसहरू खाए तिनीहरूले एक अर्काको बच्चाहरू समेत उमालेर खाए हेर्नुहोस् किनकि तिनीहरू पागल मानिसहरू थिए र त्यसपछि जब अन्तमा टाइटस उनी पहाडमा पछाडि त्यहाँ यरुसलेमको वरपर बसे र ती मानिसहरूले सोचेका थिए कि तिनीहरूले परमेश्वरको इच्छा पूरा गरिरहेका थिए जब तिनीहरूले यी सेनाहरू आउँदै गरेको देखे तिनीहरूले महान गुरुबाट सुन्नलाई अस्वीकार गरे प्रभु येशू जसले तिनीहरूलाई त्यो भन्नुभएको थियो त्यहाँ एउटा पनि इसाई समातिएको थिएन किनकि तिनीहरूले चिन्ह देखे र त्यहाँबाट गए बुझ्नुभयो तिनीहरूले भने घरको छतमा भएकाहरूलाई तल आउन नदियो वा खेतमा भएकाहरूलाई फर्केर त्यही जाओ उसको कोट नलिऊ तर योहदा तर्फ भाग र प्रार्थना गर कि तिमीहरू जाने हिउँदको समय वा सबात नहोस् किनभने हिउँदको समय पहाड़हरू हिउँले भरिएको हुनेछ र सबातको दिनमा द्वारहरू बन्द थिए ढोका र तिनीहरू त्यस अवस्थामा समातिने थिए। बुझ्नुभयो? यदि प्रभुको इच्छा भए हामीहरू त्यस विषयमा चाँडै नै जानेछौँ कसरी परमेश्वरले ती कुराहरू गर्नुभयो। अब ध्यान दिनुहोस्, उहाँ तिनीहरूले त्यसो होस् भनी प्रार्थना गरेका थिए, त्यस तरिकामा नहोस्। यसुले त्यसको लागि प्रार्थना गर्नलाई भन्नुभयो र तिनीहरूले त्यहाँ मध्ये एकजनालाई पनि कहिल्यै पक्रेन। तिनीहरू गइसकेका थिए किनकि तिनीहरू चिन्हलाई हेरेका थिए र तिनीहरू गइसकेका थिए, त्यो सबै त्यहाँ थियो। ओ, कसरी आजका मण्डलीहरूले हामी बाँचिरहेको समयको चिन्हलाई देख्नुपर्छ। जीवनको लागि कलवरीमा जति सक्दो बलले भाग्नुहोस्। कुनै मण्डलीको लागि होइन, तर येशु ख्रिस्टमा आफैलाई उहाँसँग एकताबद्ध गर्नुहोस् र कुनै संस्था वा कुनै मण्डलीको सिद्धान्तमा होइन, ख्रिस्टसँग एकतामा हुनुहोस् र यो उहाँमा हो भने निश्चित हुनुहोस्। तपाईँले केही पनि लिन सक्नुहुन्न, यो उहाँ हुनुहुन्छ भने तपाईँ सकारात्मक हुनुपर्दछ। कति राम्रो मिलनको समय। अब हामीले पाउँछौ कि तिनीहरूले मसीहलाई इन्कार गरे र तिनीहरूले आफैलाई एकताबद्ध बनाए र आफ्नै लागि एउटा संघ बनाए र एउटा र तिनीहरूको बीचमा एउटा प्रस्ताव बनाए कि यदि कसैले येशूलाई एउटा अगमवक्ताको रूपमा स्वीकार गरे भने तिनीहरू मण्डलीबाट बहिष्कृत गरिनेछ। तपाईँलाई त्यो अन्धो केटो याद छ जो अन्धो थियो र चेलाहरूले भने कसले पाप गरेको थियो, उसले वा उसको बुवा, उसको आमा? र येशूले भन्नुभयो, यस मामिलामा कसैले गरेन, तर परमेश्वरको कार्य पूरा हुन सकेको होस् र प्रकट गरिएको होस्। र तपाईँलाई याद छ तिनीहरूले भनेका थिए कि बुवा र आमाले केही पनि भन्न सकेनन्। तिनीहरूले भने तिनीहरूलाई थाहा छ कि यो हाम्रो छोरा हो, तर ऊ कसरी निको भयो भन्ने कुरा हामीलाई थाहा छैन। किनभने युदीहरूले भनेका थिए कि कुनै पनि व्यक्ति जसले उहाँलाई अगमवक्ता भनी स्वीकार गर्छन् तिनीहरूलाई बहिष्कार गरिनेछ। तर तपाईँले देख्नुहुन्छ परमेश्वरको काम यो थियो कि यो केटा त्यो समूहको थिएन र उसले भन्यो, अब यो मेरो लागि अनौठो कुरा हो कि तिमीहरूलाई थाहा छैन यो मानिस कहाँबाट आएको र पनि उहाँले मलाई दृष्टि दिनुभयो। बुझ्नुभयो? अब उसले यो भन्न सक्थ्यो, हेर्नुहोस् त्यो परमेश्वरका कार्यहरू थिए, उनी निको पारियो र ठिक भयो, र उसले यो भन्न सक्थ्यो किनकि उसको उहाँसँग कुनै पनि तरिकामा सम्बन्ध थिएन। उनी त्यो एक थियो जसमा त्यो काम गरिएको थियो र उसले उहाँको वास्तवमै देखे, उनको जीवनमा पहिलो पटक देखे। अब युदीहरूले येशूको विरुद्धमा आफैलाई एकजुट बनाए र उहाँको मसीहपन र उहाँको मसीह सन्देशको विरुद्ध बनाए। हामीले उही कुरा अहिले भइरहेको देख्दछौँ, उस्तै नै साम्यवाद मण्डलीलाई नष्ट गर्नको लागि एकजुट हुँदैछ र एकमात्र तरिका त्यो जुन मण्डलीले आफैलाई पनि एकजुट गराइसकेछिन् हुनेछ। मण्डलीहरूको परिषदमा, विश्व मण्डली परिषदमा सन्देश वचनलाई इन्कार गर्न र नाश गर्न, तिनीहरूले वचनलाई अस्वीकार गरे मण्डलीले गरेका छन्। तिनीहरूले यो स्वीकार गर्न सक्दैनन् किनभने यो तिनीहरूको सांगठनिक सिद्धान्तको विरुद्धमा छ। चाहे मानिसहरूको बीचमा जतिसुकै आगोको स्तम्भ किन नझुण्डियोस् वा जतिसुकै धेरै मानिसहरू जति नै धेरै अगमबाडी गरिएका होस् र हुन आएको होस् र सबै उहाँले अन्तिम दिनमा प्रतिज्ञा गर्नुभएको महान चिन्हहरू होस्, तिनीहरूले यो गर्न सक्दैनन्। त्यसै कारणले तिनीहरूले अहिले नै आफैलाई एकजुट बनाइरहेका छन् र यहाँ तपाईँको पास्टर र धेरैले यो भन्न सक्नुहुन्छ जसले पढिरहनु भएको छ र तिनीहरूसँग संसारको विश्वव्यापी आन्दोलन छ र त्यहाँ एउटा लुथरन सेवक हुनुहुन्छ कि यदि त्यहाँ विपत्ति आउँछ भने यहाँ छिमेकमा हुनेछ। यदि हामी एक्युमेनिकल चालसँग एकजुट भएनौ भने तब हाम्रो मण्डली हुन सक्दैन र तिनीहरूले यसलाई भण्डार कोठाको लागि प्रयोग गर्न सक्छन्। वा यदि हामी मध्ये एक भाइले कसैलाई मारिरहेको वा चोट लागेको देख्छौं र उसलाई कुनै पनि आत्मिक आशिषले सेवा गर्न खोज्छौ भने हामीलाई त्यसको लागि गोली हानिन सक्छ। एकदम सही हो, हामीलाई कुनै पनि सेवा गरेमा संघीय जेलमा 10 वर्षसम्म राख्न सक्छ किनभने हामी यो एक्युमेनिकल चालको सदस्य होइन। के तपाईँले पशुको छाप देख्नुहुन्न? बुझ्नुभयो? अब हामीले यो एकताको समय आइरहेको देख्छौ। बुझ्नुभयो? अब हेर्नुहोस् र त्यसपछि मण्डलीले आफैलाई सन्देशको विरुद्धमा एकजुट गरेको छ र त्यसपछि यसले यो गर्छ, देशहरूले मण्डलीलाई नष्ट गर्न आफैलाई साम्यवादमा एकजुट गर्दैछ। ठिक उस्तै नै जस्तो यसले पहिलो ठाउँमा गरेको थियो। बुझ्नुभयो? यसले फेरि पनि आफैलाई दोहोर्याउँछ। इजरायलले पहिला सन्देशलाई इन्कार गर्नुपर्छ र जब तिनीहरूले सन्देश इन्कार गर्छन् त्यसपछि सेना राष्ट्रिय जीवनले आफैलाई सँगै एकजुट गर्छ अन्य राष्ट्रहरू। र भित्र आए र मण्डलीलाई नष्ट गरे र आज तिनीहरूले प्रभु येशूको सन्देशलाई अस्वीकार गरे र तिनीहरूले यसलाई इन्कार गरे र अब समय आएको छ जहाँ साम्यवाद मण्डलीको विरुद्ध संसारसँग एकजुट भइरहेको छ। हेर्नुहोस्, यो त्यस तरिकामा हुनु पर्दछ। अब यो भन्न गाह्रो छ, यो ती यहुदीहरूको लागि विश्वास गर्नलाई गाह्रो थियो। तिनीहरूले भने, अब आऊ दाजुभाइहरू, हामीले देख्छौ कि हाम्रो परमेश्वर हामीहरूसँग हुनुहुन्छ र त्यसैले हामीहरू मन्दिरमा जानेछौ र अब हामीहरू प्रार्थना गर्नेछौ र पवित्र पितालाई यस्तो र यस्तो र पवित्र पिताले प्रार्थनामा यस्तो र यस्तोमा अगुवाई गर्नेछ। ढोका बन्द। र टाइटसले आफ्नो अडान लियो र ठिक त्यहाँ एक वा त्यो भन्दा बढी वर्षसम्म रहे। हेर्नुहोस्, ठिक पहरामा र तिनीहरूलाई भोकै मारे। त्यहाँ मध्ये एकजना पनि सहर बाहिर जान पाएनन् र तिनीहरू मरे भोक भोकै। र जब उनी त्यहाँ भित्र गए र पर्खालहरू बत्काए, रगत बग्यो र नदी झै बग्यो जहाँ उनले त्यहाँ भएका सबै थोकलाई मारे। अब परमप्रभुको स्वर्गदूतले त्यो अगमबाडी गर्नुभयो पछाडि पुरानो करारमा, र त्यो हुनेछ भनी भन्नुभयो। र ती सेवकहरू जो धर्मगुरुहरू थिए, जो त्यहाँ खटाइएको थियो र मानिसहरूलाई त्यो बताउनु पर्ने थियो, त्यसको सट्टामा जब तिनीहरूको बीचमा यसो खडा हुनुभयो, तिनीहरूले उहाँलाई समेत चिनेन र एउटा बनाउन खोजे, कुनै तरिकाको एउटा खराएको खुट्टा, हामीलाई एउटा जादुगर, हामीलाई हेर्न देऊ यो कसरी गरिन्छ भने हामीलाई एउटा चिन्ह देखाऊ। बुझ्नुभयो? र उहाँले भन्नुभयो, म किन, उहाँले कति धेरै कामहरू गर्नुभयो र अझै पनि तिनीहरूले यो देख्न सकेनन्। बुझ्नुभयो? र जब तिनीहरूले उहाँलाई इन्कार गरे, त्यस दिनको सन्देशलाई इन्कार गरे, तिनीहरूले त्यस दिनको चिन्हलाई देख्न असफल भए र तिनीहरूको अगाडि बाइबलको अगमबाडीको चिन्ह बनाइएको थियो र तिनीहरूले भने, आऊ अब भित्र जाऊ। तिनीहरू पवित्र मानिसहरू थिए, तिनीहरू ती मानिसहरू थिए जसको जीवनलाई तपाईँले दोष औल्याउन सक्नुहुन्न थियो, तिनीहरू त्यो हुन सक्दैन थिए। र त्यसपछि एउटा पुजारी मारिन्थ्यो, ऊ कुनै पनि सानो गल्ती कुराको लागि ढुङ्गाले हानेर मारिन्थ्यो। त्यसैले उसले एउटा शुद्ध पवित्र जीवन जिउनु पर्थ्यो। उसले यो गर्न सक्दैन थियो किनभने उसलाई कुनै पनि कुराको लागि ढुङ्गाले हानिन्थ्यो। र अब तिनीहरू महान मानिसहरू थिए र मानिसहरूको नजरमा पवित्र मानिसहरू थिए, र पनि तिनीहरू भित्र गए र भने, अब हामीसँग परमेश्वर छ, परमेश्वर जो हामीसँग युगौंदेखि साथ हुनुहुन्छ, हामीहरू उहाँको पवित्र मन्दिरमा जानेछौ। त्यो परमेश्वरको पवित्र मन्दिर हो, तर तपाईँ देख्नुहुन्छ उहाँलाई उहाँको पवित्र मण्डलीमा अस्वीकार गरियो। हेर्नुहोस्, हामीहरू परमप्रभुको घरमा जानेछौ। अब तिमीहरू सबै हिब्रूहरूलाई थाहा छ, हामीहरू चुनिएका जाति हौ, हामी हौ यहाँ, र परमेश्वर हाम्रो परमेश्वर हुनुहुन्छ, अब्राहम, इसाक र याकुबको परमेश्वर उहाँ हामीसँग हुनुहुन्छ। उहाँले हामीलाई खतना नभएका फलिस्तीहरूबाट छुटकारा दिनुहुनेछ, जस्तो यो थियो ती रोमन र ग्रिकहरूबाट उहाँले हामीलाई त्यसबाट छुटकारा दिनुहुन्छ। आओ परमप्रभुको घरमा जाऊ। त्यो राम्रो सुनिन्छ, तर तिनीहरूले के गरे? घरको निर्माणकर्ता त्यहाँ हुनुहुन्थ्यो एउटा सानो गालिली सिकर्मीको रूपमा, र तिनीहरूले उहाँलाई इन्कार गरे। जब परमेश्वरले उहाँलाई त्यस घडीको सन्देश वाहक र हाँगाको रूपमा प्रमाणित गर्नुभएको थियो र तिनीहरूले यसलाई अस्वीकार गरे, त्यसैले सबै प्रार्थनाहरू र सबै इमान्दारीता, सबै तिनीहरूका बलिदानहरूले परमेश्वरको लागि कुनै अर्थ राख्दैन थियो। तिनीहरूले यो गरेका थिए र परमेश्वरले यो महान सेनालाई यो नष्ट पार्नको निम्ति एकजुट हुन दिनुभएको थियो। र आज हामीले देख्छौ मण्डलीबाट र संगठित मण्डली र त्यस्तैमा परमेश्वरको वचनलाई अस्वीकार गरेका छन्। तिनीहरूले तपाईँलाई यी कुराहरूको बारेमा बताओस् भन्ने चाहदैनन्, र विज्ञानले तस्विरहरू र अन्य थोकहरूबाट यसलाई प्रमाणित गर्न सक्छ, र अझै पनि तिनीहरूलाई यससँग केही सरोकार छैन। त्यसैले साम्यवाद यसलाई नष्ट गर्नको लागि बनिरहेको छ, ठिक उस्तै गरी जस्तो टाइटसले गरेको थियो, र तिनीहरूले यो गर्नेछन् भनी बाइबलले भनेको छ। ठ्याक्कै अब तपाईँ देख्नुहुन्छ कि हामी कहाँ जिइरहेका छौँ। एकताको समयमा जब हामीले यी कुराहरू एकताबद्ध भइरहेको देख्दछौ, ओ किन हामी यी कुराहरू देख्न असफल हुन्छौ? तपाईँले यहाँ धर्मशास्त्रमा हेर्न सक्नुहुन्छ र के उहाँले गर्नुहुनेछ, उहाँले त्यो कहाँ प्रतिज्ञा गर्नुभएको हेर्न सक्नुहुन्छ। अब हामीले यो पुरा भइरहेको देख्छौ, उहाँ गर्छु भनी प्रतिज्ञा गर्नुभएको कुरा हामीले मण्डलीमा देख्न सक्छौ, हामीले यो पुरा भइरहेको हेर्न सक्छौ, हामीले राष्ट्रहरू सँगै एकतामा आएको देख्छौ, हामीले बाधहरू एकजुट भएको देख्छौ, हामीले मण्डलीहरू एकसाथ एकतामा आएको देख्छौ। यो एकता हुने समय हो, यो एकताको घडी हो, त्यो आत्माको युग हो, हामीहरू एकतामा हुनुपर्छ। तपाईँले बोलिरहनु भएको सबै कुरा व्यवस्थित हुनुपर्दछ, यद्यपि सरकारले यसलाई ग्रहण गर्दैन, तपाईलाई थाहा छ, एक नागरिकको रूपमा, एउटा नागरिकको रूपमा म सक्दिन, संयुक्त राज्यको एउटा नागरिकको रूपमा, यद्यपि म तपाईँले मलाई एउटा $5 चेक दिनुहुनेछ र यसमा मेरो नाम राख्ने आँट म गर्दिन। हेर्नुहोस्, म यो गर्न सक्दिन। हेर्नुहोस्, यो एउटा एकताको समय हो, यो सबै कुनै तरिकाको मिलनको माध्यमबाट जानुपर्छ र त्यही एकताले पशुको छाप ल्याउँछ, बुझ्नुभयो? यो एउटा एकताको समय र यो त्यसमा काम गरिरहेको छ। तपाईँले आफ्नो नाङ्गो आँखाले नै यो देख्न सक्नुहुन्छ यदि तपाईँ यसलाई हेर्नुहुन्छ भने। यो एकताको समय हो जहाँ सबै कुरा सँगै एकताबद्ध हुन्छ। यहुदीहरूले आफैलाई यसुको तिनीहरूको मसीह अस्वीकार गर्नलाई एकजुट बनाए, त्यसैले के भयो हामीले देख्न सक्छौ। हामीले अहिले उही कुरा देख्छौ। साम्यवादले मण्डलीलाई नष्ट पार्नको लागि एकजुट हुँदैछन्। मण्डलीले आफैलाई विश्व मण्डली परिषदसँग एकजुट गराएपछि र सन्देशलाई, परमेश्वरको वचनलाई नष्ट गर्न कोसिस गरेपछि तिनीहरूले यसबाट छुटकारा पाउन प्रयास गर्छन्। तिनीहरूले गर्न सक्ने एकमात्र काम भनेको आफैलाई परिषदमा ल्याउने, किनभने कि तिनीहरू अलग छन्। एउटा सानो समूह यहाँ मेथोडिस्ट र ब्याप्टिस्ट र लुथरन र प्रेस्बिटेरियन चर्च अफ क्राइस्ट र त्यस्तै नै अन्य, तिनीहरूले केही पनि गर्न सक्दैनन्, किनभने यो यसको विरुद्धमा हुनेछ, यो चाहिँ अर्को विरुद्धमा आउनेछ। तिनीहरूको सिद्धान्त उत्तिकै फरक छ जतिको पूर्व पश्चिमबाट छ। हेर्नुहोस्, यिनीहरूले यो गर्न सक्दैनन्, तर एकपटक सँगै एउटा ठूलो टाउको मुनि तिनीहरूले यो पाए, तिनीहरूले त्यस बेला यो पाए। त्यही नै तरिकामा क्याथोलिकहरू यति एकतामा छन्। रोमन क्याथोलिक अवश्य तिनीहरू एकतामा छन्, तिनीहरू बहुमत रोमन क्याथोलिक छन्। ग्रिक र अन्य क्याथोलिकहरू रोमन क्याथोलिक जत्तिकै छैनन्। अब तिनीहरूले आफैलाई एकसाथ एकताबद्ध गराएका छन् र त्यही नै कारणले तिनीहरू एकसाथ उभिन्छन्। चाहे जेसुकै होस्, त्यो पप नै सबैको शिर हो। हेर्नुहोस्, र अरूले जे भने पनि ऊ अचूक छ, ऊ परमेश्वरको सट्टामा छ, त्यही नै हो। ऊ परमेश्वरको बराबर छ, ऊसँग नरक, स्वर्ग र शुद्धिकरणको अधिकार छ, बुझ्नुभयो? त्यसैले त्यस मामिलामा गर्न सकिने एउटा पनि कुरा छैन। जे पनि उसले भन्छ त्यही नै जानुपर्नेछ। अब प्रोटेस्टेन्टले तिनीहरू आफैलाई ठिक त्यसरी शिर बनाउँदैछ उस्तै नै, र बाइबलले भनेको छैन यहाँ पशु जस्तो एउटा प्रतिमा थियो। एउटा प्रतिमा भनेको के हो? यो केही यस्तो उस्तै बनाइएको, त्यहाँ यो छ, उही कुरा हो। यो के हो? तिनीहरूले आफैलाई एकजुट गराएर, र यो आत्माको युग हो जुन एकतामा छ, अहिले सँगै एकजुट हुँदै सन्देशलाई नष्ट गर्न खोज्दै। कसरी तिनीहरूले यो नष्ट गर्छन्? कसरी तिनीहरूले परमेश्वरको वचनलाई नष्ट गर्न सक्छन्? तिनीहरूले यसलाई प्रभावहीन बनाउन सक्छन्। प्रभावहीन, तिनीहरूले सुरुमा गरेको जस्तै गरी परम्पराहरूलाई लिएर, अनि परमेश्वरको वचनलाई प्रभावहीन बनाएर। हेर्नुहोस्, तिनीहरूले भन्छ, ओ त्यो वास्तवमै आखिरमा तपाईँ देख्नुहुन्छ कहाँ यस अविश्वासी महिला जो कोसिस गर्दैछिन्, उनी, मैले उनको नाम के हो अहिले भुले, मैले याद गर्न सके त उनी, मैले धेरै सोच्न खोजे, मैले अर्को दिन यो श्रीमती राष्ट्रको बारेमा सोचिरहेको थिएँ, म चाहन्छु कि हामीसँग यस्तै अर्को उठ्ने हो भने। उनी त्यही थिइन् जसले बारको कोठामा गइन् र विस्की तोडिन् र चिन्हहरू र त्यस्ता सबै चिजहरू बाहिर फालिन्। किन आज कोही नारी यसरी उड्दैनन्? र यहाँ बाहिर गएर यी आफ्नै जातका यी महिलाहरूको केही नग्न चित्रहरू च्यात्ने र त्यस्ता कुरा गर्दैनन्, त्यो तिनीहरूसँग यो कति पनि छैन। अब तर यो महिला अविश्वासी जसले त्यो भनिन्, बाइबल सार्वजनिक विद्यालयमा पढ्नको लागि असंवैधानिक छ र त्यस्तै कुराहरू। अब तिनीहरू पनि के तपाईँले फेरि याद गर्नुभएको छ? तिनीहरूले अहिले भन्न खोजिरहेका छन् र धर्मशास्त्रको महान अध्ययनकर्ताहरू त्यो भन्नुभयो, धेरै जसो बाइबलमा भएका भविष्यवाणीहरू जुन भविष्यवाणी गरिएको त्यो बिल्कुल गलत थिए र कहिल्यै पनि पूरा हुन आएन, र तपाईँले त्यो सुन्नुभएको छ र पढ्नुभएको छ, र तिनीहरूले सबै कुरा भन्न खोज्दैछन्। तपाईँले देख्नुभयो, तिनीहरूले त्यो वचनको प्रभावलाई नष्ट गर्न खोजिरहेका छन्। यदि तिनीहरूले यसलाई केवल नष्ट गर्न सके र यसको सट्टामा एउटा सिद्धान्त प्रतिस्थापन गर्न सके, वा केही कुरा जुन मानिसहरूसँग छ, जुन तिनीहरूको आँखामा वचनभन्दा राम्रो देखिन्छ, त्यसपछि तिनीहरूले यसलाई आफ्नो परम्पराद्वारा नष्ट गर्छन्, र त्यसरी नै तिनीहरूले परमेश्वरको वचनलाई नष्ट पार्न खोजिरहेका छन्, जुन संगठित मण्डलीको राजनीतिद्वारा हो। अब हरेक मण्डलीको आफ्नै राजनीति छ। ख्रिस्टको मण्डलीको आफ्नै छ, इसाईको मण्डलीको आफ्नै छ, र ब्याप्टिस्ट र मेथोडिस्ट र प्रेस्बिटेरियन, तिनीहरू सबैको भिन्न राजनीतिहरू छन्। अब तिनीहरू त्यसबाट टाढा गइरहेका छन् किनभने तिनीहरू अलग भएका छन्। हेर्नुहोस्, यो पहिला गर्न सकिँदैन थियो, तिनीहरूले यो अहिले गर्नुपर्छ। हेर्नुहोस्, यो एकजुट हुने समय हो र अहिले तिनीहरू सबैले यसलाई सँगै राखेका छन् र यसलाई जम्मा गर्दैछन्, र तिनीहरू के नतिजा सहित आउँछन् सो हेर्नुहोस्। मेरो यो घोडाको मासुबाट रोटी पकाउनु जस्तै हो। र क्यानबाट फोहोर जस्तै अरू जति पनि तिनीहरूसँग थियो र यसलाई सँगै गुडाउन र केही सडेको आलु फाल्न र यसलाई कुराहरू सँगै र हेर्नुहोस् तपाईँ के नतिजा सहित आउनुहुन्छ। म पक्कै पनि यो मध्ये केही पनि चाह गर्दिन। होइन श्रीमान, त्यो तरिकामा तिनीहरूले गरिरहेका छन्। हेर्नुहोस्, तिनीहरूले ती मानिसहरू लिइरहेका छन् जसले यसु एउटा मिथक हुनुहुन्छ भनी विश्वास गर्छन्, एउटा मण्डली जसले यसु एक मिथक हुनुहुन्छ भनी विश्वास गर्छन्, अरूले केहीले उहाँ एउटा अगमवक्ता हुनुहुन्छ भनी विश्वास गर्छन्। एउटाले भन्छ आश्चर्य कर्मका दिनहरू बितिसकेका छन्, अर्कोले भन्यो त्यहाँ यस्तो खालको कुरा हुन सक्छ, र यो सबै सँगै र बाइबलले भनेको छ सहमति बिना कसरी दुईजना सँगै हिँड्न सक्छन्। बुझ्नुभयो, अब त्यस तरिकाको एकता तिनीहरूले पाएका छन् र यसको माथि कुनै पवित्र पिता राख्नु र त्यहाँ तपाईँले पशुको एउटा मूर्ति पाउनुभयो, ठ्याक्कै बाइबलले जे भन्छ त्यही हो। अब तिनीहरूले लुथरन सेवक पाए यसको प्रमुख, ठिक छ, यो एकताको समय हो भनी हामीले देख्छौ। उही कुरा अहिले साम्यवाद र सबै सँगै एकजुट हुँदैछन् संसारमा र मण्डलीमा र त्यस्तै सँगै एकजुट हुँदै। प्रकृति हेर्नुहोस्, ओ मेरो प्रकृति, यदि तपाईँले केवल प्रकृतिलाई हेर्नुहुन्छ भने यसले उही कुरा गर्छ। प्रकृति परमेश्वरको चिन्हहरूको पात्रो हो, के तपाईँलाई त्यो थाहा छ? यसुले तिनीहरूलाई प्रकृति हेर्नको निम्ति भन्नुभयो, समुद्र गर्जने छ, हेर्नुहोस् त्यहाँ भिन्न कुराहरू हुनेछ र विभिन्न ठाउँहरूमा भूकम्पहरू जानेछ, राष्ट्रिय कलह, स्वर्गमा चिन्हहरू, पृथ्वीमा चिन्हहरू, जताततै यो आउने समयको चिन्हहरू हुनेछ। बादल हेर्नुहोस्, तपाईँले आधी बेहरी ल्याउनु भन्दा अगाडि यो कसरी गरिन्छ भने तपाईँलाई थाहा छ। केही साना बादलहरू जम्मा हुन्छन्, एउटा ठूलो बादल बनाउँछ, ठिक छ, योसँग एउटा सानो हावाको गुच्छा उडाइरहेको हुन्छ, यो अर्कोसँग एउटा सानो हावाको गुच्छा बगिरहेको हुन्छ र तिनीहरू सबै सँगै बग्छन् र त्यसपछि तिनीहरूले तुफान ल्याउँछन्। बुझ्नुभयो, तिनीहरूले बतास ल्याउनुभन्दा अगाडि तिनीहरू एकजुट हुन्छन्, तिनीहरू हुनु पर्दछ। आफ्नो देश छोड्नुभन्दा अगाडि हाँस र गिजहरूले आफैलाई एकजुट पार्छन्। बुझ्नुभयो, तिनीहरू एकसाथ एकताबद्ध हुन्छन्। तपाईँले तिनीहरूलाई यो तलाउदेखि त्यो तलाउमा उडिरहेको देख्न सक्नुहुन्छ, यहाँदेखिबाट त्यहाँ ती सबै सँगै भएको उड्छन्। तिनीहरू एकताबद्ध हुँदैछन्, तिनीहरूको उडानको लागि तयार हुँदैछन्। हेर्नुहोस्, यो केवल त्यो प्रकृति हो र परमेश्वरले प्रकृति बनाउनु भयो र प्रकृति परमेश्वरको योजनाबाट चल्दछ। यो एउटा नियम हो, नलेखिएको परमेश्वरको नियम हो, जुन प्रकृतिले उहाँको नियम अनुसार काम गर्दछ। ठिक त्यस्तै अन्त्येष्टिको समयमा बोलेको जस्तै त्यहाँ एउटा रस हुन्छ जुन तल चिहान जान्छ रुखको जराको फेदमा, पुनरुत्थान नआएसम्म त्यहाँ रहनको लागि। यो एउटा परमेश्वरको नियम हो, त्यहाँ कुनै बुद्धि छैन जसले त्यो रसलाई तल लान सक्छ। तपाईँले यसलाई बाहिर निकाल्न सक्नुहुन्न, तपाईँले त्यो दुहुन सक्नुहुन्न। त्यहाँ परमेश्वरले गर्ने भन्दा राम्रो अरू कुनै तरिका छैन। परमेश्वरसँग सिद्ध तरिका छ, त्यसैले जब पात खस्छ तब उहाँले तल चिहानमा रसलाई पठाउनुहुन्छ र यसलाई लुकाउनुहुन्छ। जसरी अय्युबले भने तपाईँको क्रोध समाप्त नभएसम्म मलाई चिहानमा लुकाइराख्नुहोस्। बुझ्नुभयो, यो तल त्यहाँ जान्छ किनकि यो एउटा प्रकृतिको नियम हो। शीत भन्दा अगाडिको झर्न थालेको पातलाई अहिले हेर्नुहोस्, किन? यो प्रकृतिको नियम हो। हाँस भेला हुन्छन्, तिनीहरू मध्ये प्रत्येक एउटा नेताको वरिपरि नारा लाउँछन्। त्यहाँनिर तिनीहरूलाई कुनै न कुनै रूपमा थाहा हुनेछ, मलाई थाहा छैन तिनीहरूले कसरी गर्नेछन्, तर उनीहरूलाई थाहा छ कि त्यो निश्चित सानो हाँस एउटा नेता हो र त्यो सानो साथी तिनीहरू सबै सँगै भेला हुन्छन् र ठिक उसको अगाडि नारा लगाउँछन् र ठिक हावामा माथि उठ्छन् र उसले अहिले त्यो तलाउबाट कहिल्यै बाहिर निस्केको छैन, तर ऊ सिधै लुइजियाना वा टेक्सास जान्छ डाकुबारीमा। हेर्नुहोस्, तिनीहरूले उडान भर्नुभन्दा अगाडि, तिनीहरूले आफ्नो घर छोड्नुभन्दा पहिले जहाँ तिनीहरू त्यस वर्षमा जन्मेका थिए, तिनीहरूले आफैलाई एकजुट बनाउँछन्। आमेन, त्यहाँ तपाईँ हुनुहुन्छ तिनीहरूको नेताको अगाडि नारा लगाउँदै। यसको समस्या यो हो, मानिसमा उसले आफ्नो नेता नै चिन्दैन। हो श्रीमान, तिनीहरूले संगठित मण्डलीको चारैतिर नारा लगाउँछन्, तिनीहरूले एउटा बिसप वा एउटा मानिसको अगाडि नारा लगाउँछन्, तर तिनीहरूले नेताको अगाडि नारा लगाउँदैनन् जो पवित्र आत्मा वचनमा हुनुहुन्छ। बुझ्नुभयो, तिनीहरूले भन्छन् ओ ठिक छ, मलाई डर छ कि म अलिकति कट्टरपन्थी हुनेछु, म गलत पाउमा उर्लनेछु भने मलाई डर छ। ओ, त्यहाँ तपाईँ हुनुहुन्छ। यदि सानो हाँसले यो भन्यो भने के हुन्छ? मलाई उसले आफ्नो प्वाख राखेको तरिका मन पर्दैन, मलाई लाग्दैन म उसलाई पछ्याउँछु होला। तपाईँ मरणाशय रूपमा जम्नुहुनेछ, तपाईँलाई त्यहाँ समातिनेछ। यदि तपाईँले यो जस्तो जान्छ त्यस्तै उडान भर्नुहुन्न भने यसले आफैलाई एकजुट गराउँछ र प्रकृतिले त्यो गर्छ। गिजले आफैलाई एकजुट गर्छ, तिनीहरूको नेताको अगाडि नारा लगाउँछन्, तिनीहरूले उही काम गर्छन्। के तपाईँले कहिल्यै मौर्यहरूको झुण्ड याद गर्नुभएको छ? मौर्यहरूले आफ्नो रानीको अगाडि झुण्ड भएर जानुभन्दा अगाडि आफैलाई एकजुट बनाउँछ, त्यो सही हो। र जहाँ उनी जान्छन् तिनीहरू पनि त्यही जान्छन्। हो, तिनीहरूले के गर्छन्? तिनीहरूले झुण्डको अगाडि आफूलाई एकताबद्ध गर्छन्। ठ्याक्कै हरेक प्रकृति माछाले मुहानमा जानुभन्दा अगाडि आफैलाई एकजुट गराउँछन्। बाहिर सागरमा तपाईँले तिनीहरूलाई पाउन सक्नुहुन्छ। ती ठूला जसलाई हामीले हम्पिज सालमोन भन्ने गर्छौं, जब तिनीहरू माथि त्यहाँ आउँछन् त्यो दौड आउनुभन्दा पहिले तपाईँले तिनीहरूलाई दशौं हजारौं देख्नुहुन्छ। त्यो समुद्रमा वरपर र चारैतिर आउँदै नुनिलो पानी, तर तिनीहरू वास्तवमा ताजा पानीका माछाहरू हुन् र यहाँ तिनीहरू सिधै माथि त्यो ताजा पानीमा आउँछ, माथि अण्डा पार्ने मौसममा जान्छ। तिनीहरू त्यहाँ माथि जान्छन् र अण्डा पार्छन् करिब हरेक चार वर्षमा, र तिनीहरूले अण्डा पार्ने बित्तिकै मर्छन्। र तिनीहरू जान्दछन् त्यहाँ तिनीहरू मर्न जाँदैछन् भने, र तपाईँले तिनीहरूलाई केही कुराले पनि रोक्न सक्नुहुन्न। तिनीहरूले माछाको सिँढीमा फाल हान्छन् र सबै थोक गर्छन्, त्यहाँ माथि जान्छन् यो जानेर कि तिनीहरू आफ्नो मृत्युमा जाँदैछन्। तर प्रकृतिको नियमले तिनीहरूलाई बनाउँदछ यो जानेर कि तिनीहरू त्यहाँ माथि जान्छन् र पुवालमा अण्डा पार्छन् र मर्छन्। र अर्को जवानहरू आउँछन् र तब केहीले तिनीहरूलाई एकताबद्ध गराउँछ र बाहिर सागरमा तिनीहरू जान्छन्। यसले एकताबद्ध गराउँदैछ, यो एउटा नियम हो। तपाईँले परमेश्वरको नियमलाई हराउन सक्नुहुन्न। राष्ट्रहरू टुक्रिँदैछन्। अहिलेको समयमा हामीले देख्छौ कि तिनीहरूले यो गर्न पर्ने हो। हामीहरू राष्ट्रिय अशान्तिको प्रक्रियामा छौ। हामीले राष्ट्रहरूले सम्बन्धहरू तोडिरहेको देख्छौ। वर्षै पछि यो राष्ट्र साम्यवादले निलिरहेको पाउँछौ। यो एउटा साम्यवादमा निलिएको छ र ठिक यहाँ हाम्रो आफ्नै देशमा यो साम्यवादले मोहित पारेको छ र यसले कब्जा गर्नेछ। हेर्नुहोस्, यसले यो गर्नेछ। यसलाई रोक्ने कुनै उपाय छैन। किन? टाइटसलाई रोक्न नसकेको कारण पनि त्यही हो। मानिसहरूले परमेश्वर र उहाँको वचनलाई इन्कार गरेका छन्। हो श्रीमान, त्यसैले तिनीहरूले यो गर्न जानेछन् र हामीले यसलाई ठिक प्रक्रियामा जाँदै गरेको देख्छौ। म सामान्यतया म केही घण्टा लिन्छु। मैले ठिक अहिले लगभग 30 मिनट लिइसकेको छु, बुझ्नुभयो? तर यो सबै कुरा बुझाउन म बल लगाइरहेको छु। तपाईँ घर पुग्नु भएपछि यो अध्ययन गर्नुहोस्, ध्यान दिनुहोस्। तिनीहरू ठिक अहिले एकजुट हुँदैछन्। तपाईँ भन्नुहुन्छ, भाइ प्रणाम, के त्यो सत्य हो? तिनीहरू अर्मागेडनको युद्धमा आइरहेका छन्। ठिक त्यस्तै नै तिनीहरूले गर्नेछन्, बुझ्नुभयो? र तिनीहरू त्यसको लागि ठिक अहिले एकताबद्ध भइरहेका छन्। त्यही कारणले नै हामीसँग संयुक्त राज्य र सबै कुरा हामीसँग छ। पश्चिमी संसार पूर्वीय संसारको विरुद्धमा एकताबद्ध भइरहेका छन्। साम्यवाद र त्यस्तै यो सबै एकसाथ एकताबद्ध भइरहेका छन्। मण्डलीहरू एकसाथ एकताबद्ध भइरहेका छन्। सबै कुराहरू एकतामा आइरहेको देखिन्छ। एकता एकतामा आफैलाई ल्याउँदैछन्, हामीले त्यो देख्छौ। साथै यो सबै राष्ट्रहरूको एकता हुँदै गर्दा यी चिन्हहरू, राष्ट्रिय चिन्हहरू हामीले यहाँ बाहिर संसारमा देख्छौ। विभिन्न स्थानहरूमा भूकम्पहरू, विभिन्न कुराहरू एकताबद्ध हुँदै संसारलाई एकसाथ ल्याउँदै, मानिसहरूलाई एकसाथ ल्याउँदै, सबै मण्डलीलाई एकसाथ ल्याउँदै यी सबै कुराहरू, र जब सबै कुराहरू एकतामा आउने काम भइरहेको छ, त्यहाँ अर्को छ जसको एकताको काम भइरहेको छ। आमेन। अब त्यसमा म तपाईँलाई देखाउन चाहन्छु। परमेश्वरले आफ्नो दुलहीलाई एकताबद्ध गराउँदै हुनुहुन्छ। उनी पूर्व र पश्चिम र उत्तर र दक्षिणबाट सँगै आउँदैछन्। त्यहाँ एउटा एकताको समय छ र त्यो ठिक अहिले हो। उनी के को लागि एकताबद्ध भइरहेकी छिन्? र्याप्चर। आमेन। परमेश्वरले उनलाई तयार पार्दै हुनुहुन्छ। हो श्रीमान, एकता। उनी केसँग एकत्रित हुँदैछन्? वचनसँग। किनकि सबै स्वर्गहरू र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै पनि बित्ने छैन। कुनै पनि संगठित मण्डली वा अरूले जेसुकै भने पनि उनले आफैलाई परमप्रभु यसो भन्नुहुन्छ सँग एकता गराइरहेकी छिन्। उनले आफैलाई एकताबद्ध गराइरहेकी छिन्। उनी तयार हुँदैछिन्। किन? उनी दुलै हुन्, त्यो सही हो, र उनले आफैलाई आफ्नो दुलहासँग एकताबद्ध गराउँदैछिन्। हेर्नुहोस्, र दुलहा वचन हुनुहुन्छ। आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देहधारी हुनुभयो र हाम्रो माझमा बास गर्नुभयो। र मण्डली र दुलै र वचन यति एक हुँदैछ जबसम्म उही वचन आफैले दुलहाको काम गर्दैन। आमेन। तपाईँले यो देख्नुहुन्छ, एउटा एकता। अब कुनै मण्डलीमा सामेल हौ छैन, अब कुनै यो छैन, तर सबैबाट भागेर येशू ख्रीष्टमा बाँध्नुहोस्, बुझ्नुभयो? यो एकताको समय हो। परमेश्वरले आफ्नो दुलहीलाई सँगै एकताबद्ध गराइरहनु भएको छ। यसलाई फर्काएर ल्याउँदै ठ्याक्कै उस्तै नै उहाँको प्रतिज्ञाको वचनमा एकता गराउँदै दोस्रो थेसलोनिकी दुई अध्याय यसले भन्छ, यो पाँचौं पदले भन्छ, पृथ्वीको माटोमा सुतिरहेका सन्तहरू जाग्नेछन् अनि त्यसपछि हामी तिनीहरूसँगै एकताबद्ध हुनेछौ। जीवितहरू तिनीहरूसँग जो मरेका थिए हामी त्यहाँ उठ्नुभन्दा अघि एकताबद्ध हुनेछौ, किनकि दुलै पूर्ण हुनेछन् जब उनी त्यहाँ पुग्नेछन्। जीवितहरू जसले आफैलाई वचनसँग आफैलाई मिलाइरहेका छन् र जो गएका छन् तिनीहरूले त्यो गरिसकेका छन् र यो सबै सँगै आउँछन्, त्यहाँ माथि जानुभन्दा पहिले एकताको एउटा महान संघ बनाउँछन्। आमेन। साम्यवाद उठ्नुपर्छ, यी अरू कुराहरू उठ्नुपर्छ र मण्डलीले आफैलाई त्यहाँ पारी एकताबद्ध गराउनुपर्छ जबति र विश्व मण्डली परिषदको लागि त्यहाँ राष्ट्रहरू हुनेछन् र दुलहीले आफैलाई परमेश्वरको वचनमा एकताबद्ध गर्नुपर्छ। त्यो गर्नको लागि परमेश्वरले स्वर्गीय चिन्हहरू र अन्य थोकहरू तल पठाउनु भएको छ जसले मण्डलीलाई प्रमाणित गर्छ जसरी उहाँले राष्ट्रहरूलाई गर्नुपर्छ। आमेन। परमेश्वर एकताको समय हो। श्रीमान, मेरो अब तपाईँ याद गर्नुहुन्छ, अहिले त्यहाँ वचनको एकता छ, फेरि एकता हुँदैछ। त्यो विश्वास फर्काएर ल्याउन जुन एकपटक सन्तहरूलाई सुम्पिएको थियो फिर्ता ल्याउँदै, ताकि यो आजको दिनमा मात्रै गर्न सकियोस्। यो गर्न सक्ने एक मात्रै समय अहिले हो। यो कहीँ पनि कहिले आक्रमण गरिएको छैन। तिनीहरू संगठित मण्डलीको उछलकुदमा गए, तर अहिले यो कुनै संगठित मण्डलीको उछलकुदमा पर्दैन, किनकि यो हरेक जाति, हरेक रंग, हरेक सिद्धान्तका पुरुष र महिलाहरूको एकताबद्ध हुने समय हो। सबै थोक जुन पवित्र आत्माको बप्तिस्मामा ख्रीष्टको अधीनमा छ र वचनमा फिर्ता आएको छ, मण्डलीको लागि एकताको समय। ओ बाफ्रे, यी संगठनहरूद्वारा विदेशमा छरिएका प्रत्येक वचनमा एकताबद्ध गर्दै, रोमको नाइसियाको समयदेखि जब तिनीहरूले पहिलो मण्डलीलाई संस्थागत गरे र तिनीहरूले लुथरलाई संस्थागत गरे, तिनीहरूले वेस्लीलाई संस्थागत गरे, तिनीहरूले सबै बाँकी रहेका मण्डलीहरूलाई संस्थागत गरे र त्यसो गर्नाले तिनीहरूले सिद्धान्त अप्नाउनु पर्यो र त्यसपछि जब परमेश्वरले केही कुरा पठाउनु भयो तिनीहरूले यो ग्रहण गर्न सकेनन्। त्यसैले यो अहिलेसम्म सम्भव थिएन र परमेश्वरले प्रतिज्ञा गर्नुभयो अन्तिम दिनहरूमा कि पुर्खाहरूको विश्वास दुलैमा फेरि पुनर्स्थापित गरिनेछ, कि यो यस्तै हुनेछ र यो यसपटक बाहेक अरू कुनै समयमा हुन सक्दैन। हेर्नु स्वर्गबाट कस्तो चिन्ह, जसरी हाम्रो बीचमा झुन्डिएको आगोको स्तम्भ छ र प्रभु येशू ख्रीष्टको चिन्हहरू र आश्चर्य कर्महरू छ र उहाँले हामीसँग बोल्दै गर्नुहुँदा यो ठिक बिन्दुमा बस्नबाट असफल हुन सक्दैन। आमेन। त्यसपछि हामी कहाँ उभिरहेका छौँ सो देख्छौँ। एकताको समय, हामीले राष्ट्रहरू एकजुट भएको देख्छौँ, हामीले संसार एकजुट भएको देख्छौँ, हामीले साम्यवाद एकजुट भएको देख्छौँ, हामीले मण्डली एकजुट भएको देख्छौँ र हामीले देख्छौँ कि परमेश्वरले आफैलाई आफ्नो दुलैसँग एकत्रित गराउँदै हुनुहुन्छ, यतिसम्म कि जबसम्म उहाँ र मण्डली एक हुन्छ। हालेलुया। त्यहाँ भएको पिरामिड जस्तै ठिक हो, आफैलाई एकताबद्ध गराउँदै, परमेश्वरले एकता गराउँदै, किन पहिले कहिल्यै भएको थिएन। मण्डलीको प्रारम्भिक युग देखि मानिसहरूको माझमा कहिल्यै आगोको स्तम्भ आएको थिएन, पहिले कहिल्यै भएको थिएन। प्रारम्भिक पृथ्वीको मण्डलीको युगदेखि हामीले आज देखिरहेका कुराहरू तिनीहरूले देखेका थिएनन् र यो तब मात्र सम्भव भयो जब परमेश्वरले सात मोहरहरू पठाउनु भयो र हामीलाई यसबाट एउटा चिन्ह दिनुभयो र स्वर्गबाट तल सात स्वर्गदूतहरू पठाउनु भयो र ती संगठित मण्डलीमा छपस्टिएको वचन फिर्ता ल्याउन आउनुभयो र फेरि परमेश्वरको वचनमा फिर्ता बाँध्नलाई उहाँको पवित्र आत्मालाई तल ल्याउनलाई आउनुभयो। येशूले भन्नुभयो, यदि तिमी ममा र मेरो वचन तिमीमा रहन्छ भने तब तिमीले इच्छा गरेको कुरा माग, यो तिमीलाई पूरा गरिनेछ। दुलैलाई वचनसँग फर्केर एकताबद्ध गर्दै जो परमेश्वर हुनु छ। मण्डली र वचन, मण्डली र सिद्धान्त होइन, मण्डली र वचन, दुलै र वचन सँगै एकत्रित भएको छ। ओ मेरो कस्तो फिर्ता, के पुनर्स्थापन गर्ने सकल पेन्टिकोस्टल पिताहरूको विश्वास। हेर्नुहोस्, जुन लुथरहरूको समूहद्वारा छरपष्ट पारिएको थियो, लुथर आफैले होइन, लुथरले होइन, वेस्ली होइन, ती महान संस्थापकहरूले होइनन्, तर तिनीहरू गइसकेपछि त्यहाँ मण्डली हुर्काइयो र तिनीहरूले त्यससँग के गरे, तिनीहरूले त्यसबाट संस्था बनाए, तिनीहरूले सिद्धान्तहरू र अन्य त्यस्ता कुरा स्वीकारे र तिनीहरू टाढा गए र आज तिनीहरूलाई हेर्नुहोस्, अहिले तिनीहरू विश्व मण्डली परिषदमा आएका छन्। अब तपाईँले देख्नुहुन्छ, तर अन्तिम दिनहरूमा तपाईँ देख्नुहुन्छ, हामीले ती कुराहरू भएको देख्छौँ अहिले जुन पहिले कहिल्यै भएको थिएन। हेर्नुहोस्, यो परमेश्वरको चिन्ह हो र यो सबै एकताहरू समयको चिन्ह हो। अब हामीहरू त्यसमा होसियारी पूर्वक हेर्छौ र यसलाई प्राप्त गर्छौ भनी साँच्चै नै निश्चित हुन चाहन्छु। छोड्दै तिनीहरूले संगठित मण्डलीको लागि साँचो वचनलाई त्यागे, वचनलाई लिनुको सट्टामा विभिन्न मानिसहरूको सिद्धान्त र विचारहरू स्वीकार गरे। प्रकाश दशले भन्यो, सातौं स्वर्गदूतको सन्देश, अब याद गर्नुहोस् त्यो ठिक सात मोहर निर छ र त्यहाँ सात स्वर्गदूतहरूले सात तुरैहरू बजाएका छन्। त्यहाँ हामी आउनेवाला छौ, तर याद गर्नुहोस् कहाँ एकदम विशेष रूपमा यसले भन्यो, स्वर्गदूतको सातौं स्वर्गदूतको तुरै होइन तर सातौं दूतको सन्देश। हेर्नुहोस्, तुरैवाला दूत होइन तर सन्देश सहितको दूत। हेर्नुहोस्, दूतले केवल तुरै बजायो, त्यो सातौं स्वर्गदूत तुरैवाला दूत, तर यसले भन्छ तर सातौं दूतको सन्देशको दिनहरूमा। हेर्नुहोस्, जब उसको सन्देश समाप्त हुन्छ, हेर्नुहोस् त्यो मण्डलीको युगको सन्देश हो। यो समयमा तब उसले सन्देश तुरै होइन र परमेश्वरको रहस्य त्यो वचनमा लेखिएको छ सिद्धिन पर्छ। अब हेर्नुहोस् हामी कस्तो दिनमा बाँचिरहेका छौँ, ती मोहरहरूलाई हेर्नुहोस् कसरी त्यसले त्यो छरपष्ट भएको परमेश्वरको वचनलाई खिच्यो। के लुथर र सबै बाँकी रहेकाहरूले कि ती महान सुधारकहरू जो अगाडि बढे ठिक फर्केर आए र बाइबलमा देखाए जहाँ तिनीहरू हुनेछन्। हरेक मानिस ठिक उसको ठाउँमा, उसले के गर्नेछन् र मण्डलीलाई के हुनेछ, के उसले गर्नेछ र मण्डलीलाई के हुनेछ, यी सबै कुरा जुन उसले छोड्यो र त्यसपछि अन्तिम दिनमा जब हामीलाई यसको बारेमा केही पनि थाहा थिएन, निश्चित कुराहरू भइरहेको हामीलाई भविष्यवाणी गर्यो र अखबारहरू र चीजहरूले पनि यसलाई उठायो र ठिक तल आयो र यसलाई प्रकट गर्यो र रहस्यहरूलाई सँगै बाँध्यो। आमेन। भाइ, त्यो मेरो लागि उत्कृष्ट छ, त्यो मेरो लागि वचनमा मिल्दछ। आमेन। के हुन्छ मलाई त्यसको मतलब छैन, वा म मानिसहरूले के भन्छन् त्यो वास्ता त गर्छु, सोच्छु, त्यो सही हो, तर मेरो लागि यो सत्य हो। विद्वान मानिसहरू जस्तै जो तल बेबिलोनबाट आए, तिनीहरू कराए, उहाँ कहाँ हुनुहुन्छ? जो यहुदीहरूको राजा भई जन्मनु भएको छ, उहाँ पृथ्वीमा हुनुहुन्छ ठिक अहिले। हामीले उहाँलाई खोज्नु पर्छ, त्यो सही हो, र उहाँ आउन यति निकट छ कि म भन्न सक्छु, हेर दुलाह आउनु भएको छ, मैले मध्यरातको आवाजलाई सुने। आमेन। हामी ठिक अन्तिम समयमा छौ, ओ मेरो, जुन घडीमा हामी जिइरहेका छौ, ध्यान दिनुहोस्। बुझ्नुभयो, कति महान दिन, कति महान समय जुनमा हामी जिइरहेका छौ। परमेश्वरको यो महान रहस्य सिद्धिएको छ, ईश्वरत्व भित्र ल्याउँदै, यो के हो देखाउँदै, कसरी यी साना बाधहरू र गए र उहाँलाई यो बनाए, र कसैले उहाँलाई यो बनायो र कसैले उहाँलाई त्यो बनायो, तर परमप्रभुको दूत तल आउनुभयो र तिनीहरूका यी सबै बाधहरू ल्याउनुभयो र त्यसबाट सत्यलाई तान्नुभयो र यसलाई प्रस्तुत गर्नुभयो, र त्यहाँ यो छ, जति सक्दो सिद्ध यो हुन सक्थ्यो, अरू कुनै बाटो तपाईँ जान सक्नुहुन्न, त्यहाँ यो छ, त्यही नै उहाँ हुनुहुन्छ। हेर्नुहोस्, सर्पको बिउ, सबै यी विभिन्न कुराहरू जुन यति रहस्यमय रूपमा मानिसहरूको बीचमा छ, बुझ्नुभयो, यो के हो? उहाँसँग यो के को चिन्ह हो? एकता। उहाँले मलाकी चारमा के भन्नुभयो, पुनर्स्थापित गर्नेछु, सकल पेन्टिकोस्टल विश्वासलाई फर्काएर पुनर्स्थापित गर्ने, फर्काएर मानिसहरूमा उही पेन्टिकोस्टल सन्देश, उही पेन्टिकोस्टल चिन्ह, उही पेन्टिकोस्टल प्रमाण, उही परमेश्वर, उही शक्ति, उही शिक्षा, सबै कुरा उस्तै नै, उही आगोको स्तम्भको प्रमाणको साथ जसले साउललाई तल बाटोमा दमास्कसको बाटोमा प्रहार गर्यो, उहाँ आज हाम्रो माझमा हुनुहुन्छ। उही कुरा गर्दै जुन उहाँले त्यस दिनमा गर्नुभएको थियो, एकताबद्ध गराउँदै, हामीले राष्ट्रहरू एकजुट भइरहेको देख्छौ, हामीले संसार एकजुट भइरहेको देख्छौ, हामीले मण्डली एकताबद्ध भइरहेको देख्छौ, हामीले दुलही एकताबद्ध भइरहेको देख्छौ, वचनसँग एकताबद्ध भइरहेको, किन परमेश्वर वचन हुनुहुन्छ र वचनको रूपमा, दुलाको रूपमा वचन भएकोमा र दुलही वचन सुन्ने भएको रूपमा तिनीहरू मिलनमा एकसाथ आउँछन्, तिनीहरू एउटा विवाहमा जस्तो एक हुन्छन्। हेर्नुहोस्, तिनीहरू विवाहको लागि तयार हुँदैछन् र तिनीहरू एक बन्छन्। वचन तपाईँ बन्नुहुन्छ, तपाईँ वचन बन्नुहुन्छ। यसोले भन्नुभयो, त्यस दिनमा तिमीहरूले थाहा पाउनेछौ सबै पिता जो हुनुहुन्छ म हुँ र सबै म जो हुँ तिमीहरू हुनेछौ र सबै तिमी जो छौ म हुँ। त्यस दिनमा तिमीहरूले थाहा पाउनेछौ कि म पितामा छु र पिता ममा हुनुहुन्छ, म तिमीहरूमा छु र तिमीहरू ममा। बुझ्नुभयो, त्यस दिनमा, कुन दिन? यस दिन हामीले परमेश्वरको महान लुकेका रहस्यहरू प्रकट गरिएको पाएका छौ। ओ, मलाई यो कति मन पर्छ। ओ, हेर्नुहोस् कसरी विज्ञान र वचन तुलना गर्न सकिन्न। जस्तो तिनीहरूले आज गर्छन्। तिनीहरूले पहिले यो गर्न सक्दैन थिए, तिनीहरूले यो अहिले मात्रै गर्न सकेका हुन्। ध्यान दिनुहोस्, उहाँले भन्नुभयो स्वर्गीय चिन्हहरू, स्वर्गीय चिन्हहरू, विज्ञान र राष्ट्रिय चिन्हहरू। अब तिनीहरूसँग आज आकाशमा ठूला चिन्हहरू छन्, तिनीहरूसँग अन्तरिक्ष यात्रीहरू र सबै थोक छन्। तर अन्तरिक्ष यात्रीले संसारलाई के गर्यो? चिन्ह। यसले तिनीहरूमा डर ल्याउँछ। तिनीहरूलाई थाहा छैन कुन समयमा तिनीहरूले यस्तो खालको केही माथि पठाउँछ र यी बमहरू खसाल्न सक्छन् र हामी हुने छैनौ। बुझ्नुभयो? अब त्यो नै चिन्ह हो जुन तिनीहरूले पाएका छन्। स्वर्गमा डरलाग्दो दृश्यहरू, बुझ्नुभयो? तिनीहरूले ती परमाणु मिसाइलहरू र सबै कुरा, सबै खालका चिन्हहरू पाए। तपाईँले देख्नुहुन्छ कि तिनीहरूले यो सानो सम्झौतामा हस्ताक्षर कहाँ गरे? अर्को दिन कि तिनीहरूले कुनै पनि बम खुला बाहिर विस्फोट गर्ने छैनन्। तर अहिले तिनीहरू पानी मुनि र तल जमिनमा जाँदैछन्, उही तरिकामा त्यसलाई परीक्षण गर्दैछन्। बुझ्नुभयो? तिनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गरे, हामीहरू यो गर्ने छैनौ। यदि तपाईँले यो गर्ने छैन भन्नुहुन्छ, तर हामी फर्केर घर जान्छौ र यो तरिकामा गर्छौ, जबकि हामीलाई थाहा छ कि तिमीहरू त्यहाँ उही तरिकामा गरिरहेका छौ। बुझ्नुभयो? त्यहाँ केवल केही छैन, यो केवल त्यहाँ तिनीहरूको बीचमा कुनै भरोसा छैन, त्यहाँ केही पनि छैन। तपाईँले सक्नुहुन्छ, बुझ्नुभयो? र सबैजना अर्कोसँग डराउँछन्, त्यो एउटा डरमय चिन्ह हो। विज्ञान र मानिस र राष्ट्रले आकाशमा एउटा डरलाग्दो चिन्ह उत्पादन गरेको छ, त्यो एकदम सही हो। अब एक अर्कामा डराएर र त्यहाँ मलाई स्वर्गीय चिन्ह दिएको छ। अब हेर्नुहोस्, तिनीहरूले पनि स्वर्गमा एउटा चिन्ह पाएका छन्, एउटा डरमय चिन्ह, एउटा मानिस अन्तरिक्षमा जोसँग परमाणु मिसाइल हुन सक्छ र खसालेर पूरा देशलाई नै नष्ट पार्न सक्छ, एक अन्तरिक्ष यात्रीको रूपमा उठ्छ र त्यहाँ बाहिर बस्छ। त्यहाँ तिनीहरूलाई यो गर्नबाट कहिले पनि रोकेको छैन। तिनीहरूले पक्कै पनि यो गर्न सक्छन्। तिनीहरूले चाहेको जुनै पनि बेलामा गर्न सक्छन्। तिनीहरूले चाहे भने उनलाई धुलोमा ल्याउन सक्छन्, तर अहिलेको 15 मिनटमै सक्छन्। र एउटाले के गर्न सक्छ त्यो अर्कोले पनि गर्न सक्छ। त्यसैले तपाईँले देख्नुहुन्छ कि तिनीहरूले चिन्ह पाएका छन्, तर त्यस खालका चिन्हले तिनीहरूलाई त्रसित बनाउँछ। तिनीहरू एकजुट भएका छन्। तिनीहरूको सँगै राखेर स्वतन्त्र संसार, तिनीहरूले यसको शक्ति सँगै राख्दैछन्। साम्यवादले तिनीहरूको शक्ति रुससँगै मिलाएर राख्दैछन्। सबैजना हरेक एक अर्कासँग डराएको छ। हेर्नुहोस्, यो एउटा डरमय चिन्ह हो, त्यो सही हो, त्यो राष्ट्रिय चिन्ह र चीजहरू हुन्। तर मण्डलीले एउटा स्वर्गीय चिन्ह पाएको छ, एउटा अन्तरिक्ष यात्री, आमेन, येशु ख्रिस्ट, जो आगोको स्तम्भको रूपमा हुनुहुन्छ। कि उहाँ पुरानो नियममा हुनुहुन्थ्यो, कि जब उहाँले साउललाई दमास्कसको बाटोमा भेट्नुभयो, उही येशु आज यहाँ हुनुहुन्छ। र यसले के गर्छ? के यसले डर ल्याउँछ? यसले प्रेम ल्याउँछ, एक अर्कामा एकता ल्याउँछ। आमेन, एक अर्काको लागि भावना, यसले परमेश्वरको प्रेम ल्याउँछ। ओ, हामीलाई एक बनाउँदै ख्रिस्टको शरीरलाई एउटा दुलैको रूपमा एकतामा ल्याउँदछ। त्यही नै यसले अहिले गरिरहेको छ। यो महान मिलन जुन परमेश्वर तिनीहरूले आफैलाई एकताबद्ध गराइरहेका छन्। एउटा समूह यहाँ अर्कोसँग लड्नको लागि छ, एउटा समूह यहाँनिर अर्कोसँग लड्नको लागि छ। यहाँ तिनीहरूको बीचमा मण्डली उभिरहेको छ। तपाईँ हेर्नुहोस् के हुन्छ, यो तिनीहरूसँग एक हुन्छ, त्यो एकदम सही हो। तर अहिले हामीले पाउँछौ कि यसले डर र निराशा ल्याउँछ। तर मण्डली, दुलही, एक परमेश्वरद्वारा एकतामा ल्याइएको छ, एउटै आत्मा, परमेश्वरको आत्मामा, परमेश्वरको एउटा पवित्र मिलनमा, परमेश्वरको लागि एउटा पवित्र दुलही हुन, त्यो सही हो। एकसाथ मिलेर शरीरको एकता, शरीर एउटा दुलहीको रूपमा पर्खिरहेको छ, जस्तै कि यो दुलही हो, जस्तो हामीले आफैलाई दुलही भनी बोलाउँछौ। दुलहीको एकताको समयको लागि, किनकि मण्डली यति धेरै एकसाथ आउँदैछ, यसले हामीमा केवल एउटा प्रेम सृजना गर्नु पर्दछ, ताकि हामी एक अर्कामा टाढा हुन नसकौं, त्यो सही हो। जब तपाईँले मानिसहरूलाई प्रार्थना गर्नको लागि विन्ती गर्नु पर्दैन, तपाईँले परमेश्वरलाई आराधना गर्नको निम्ति तिनीहरूलाई विन्ती गर्नु पर्दैन। के सही छ, त्यो काम गर्नको लागि तिनीहरूलाई तपाईँले विन्ती गर्नु पर्दैन। तिनीहरू केवल उहाँसँग यति प्रेममा छन् जबसम्म त्यहाँ अरू केही हुन्न। तपाईँले एउटी सानी केटीको बारेमा के सोच्नुहुन्छ? एक साँच्चै सुन्दर सानी सेविका जो कुनै सुन्दर युवकसँग विवाह गर्न गइरहेकी छिन्, कि उनी प्रेममा पागल छिन्? यो उनको लागि आफ्नो जीवनभन्दा बढी महत्वपूर्ण छ, र उनलाई थाहा छ कि तिनीहरू विवाह गर्न चाहँदैछन्। विवाहको दिन नजिकै गर्दा त्यो सानो साथी, म तपाईँलाई भन्दैछु, उनी सबै ठाउँ वरिपरि हिँडिरहेकी छिन्। बुझ्नुभयो? उनले केवल सबै कुरा तयार पार्दैछन्। उनले आफैलाई पूर्ण रूपमा उसमा सुम्पिएकी छिन्। त्यो सही हो। उसलाई प्रसन्न पार्ने सबै कुरा त्यही नै मात्र हो जुन उनले गर्न चाहन्छन्। ठिक छ, त्यो मण्डलीको तरिका हुनुपर्ने हो आज कि हाम्रो जीवन ख्रिस्टद्वारा परमेश्वरमा यति लुकेको हुनुपर्छ, पवित्र आत्माद्वारा छाप लगाइएको हुनुपर्छ। जुन कुरा मैले यहाँ तपाईँहरूलाई सिकाउँदैछु, जुन यी चिन्हहरू र घटिरहेका विभिन्न घटनाहरू बताइरहेको छु, मसँग यो गर्नको लागि अहिले समय छैन। यदि प्रभुको इच्छा भए अर्को सन्देशमा गर्नेछु, तर त्यहाँ मण्डलीमा अझै पनि एउटा सानो कुराको कमी छ र हामीले त्यो चाहन्छौ त्यहाँ पुग्नको लागि, र म अहिले यसको किनारमा छु। हेर्नुहोस्, हामी त्यहाँ पुग्न चाहन्छौ यदि तपाईँले यो गर्नुपर्छ। यदि तपाईँले यो गर्नुभयो भने त्यो नै सबै हो। तपाईँले यो गर्नुपर्छ। हेर्नको लागि एकताको समय नजिकै छ, किनकि परमेश्वरले मण्डलीलाई एक हुनको लागि सँगै ल्याउँदै हुनुहुन्छ। एउटा र्याप्चरमा महान मिलनको लागि एउटा विवाहमा जान, जब परमेश्वर र मानिस अनन्तको लागि एकता हुनेछन्, जब समयको सृष्टि अनन्तसँग मिलन हुँदछ। यो एकपटक पृथ्वीमा मानिसको पुत्रको रूपमा गरिएको थियो र उहाँले शक्ति ल्याउनको लागि आफ्नो जीवन दिनुपर्ने थियो। अरू मानिसहरूलाई एकताबद्ध गर्नको निम्ति उही शक्तिको साथ येशु ख्रिस्टको दुलैको लागि, र अहिले मण्डलीले आफैलाई ख्रिस्टको शरीरमा एकताबद्ध गराउँदैछ। यसले आफैलाई स्वतन्त्र पारेको छ, हरेक सानो बन्धन काट्दै आफैलाई तयार पार्दै सँगै आउँदै तिनीहरूमा एकता बनाउँदै। ओ, एउटा प्रेम र आनन्द र पवित्र आत्मा तिनीहरूको बीचमा चलिरहनु भएको छ। ओ मेरो कस्तो समय, जसै हामीले हाँस तयार भएको देख्छौ, हामीले गीज तयार भएको देख्छौ, हामीले पशु देख्छौ, मौरी तयार हुँदै, हामीले झरीको लागि बादलहरू तयार भइरहेको देख्छौ, हामीले सबै कुरा देख्छौ। कसरी यसले आफैलाई एकजुट गराउँछ उसको ठूलो धक्काको लागि। हामीले राष्ट्रहरूको संगठन, राष्ट्रहरू सँगै तिनीहरूले आफैलाई साम्यवादमा एकजुट गराउँदै, तिनीहरूले आफैलाई यहाँ पश्चिमी संसारमा एकजुट भइरहेको हामी देख्छौ। मण्डलीले आफैलाई सँगै एकजुट गरिरहेको सबै यी अन्य कुराहरू हामी देख्छौ। त्यसैले यो बिल्कुल असम्भव छ। कुनै अरू समय यस तरिकामा हुन सक्दैन। 20 वर्ष अगाडि यो तरिकामा हुन सक्दैन थियो, यो तरिकामा हुन सक्दैन थियो। 10 वर्ष अगाडि यस्तो हुन सक्दैन थियो, यो अहिले नै हुनुपर्छ। हेर्नुहोस्, किनभने यी बाधहरू र चीजहरू यस ठाउँमा आएको थिएन। अब जाग्नुहोस्, आफैलाई हल्लाउनुहोस् झट्टै, र हामी कहाँ छौ त्यो हेर्नुहोस्। हामी कहाँ छौ? ती बुद्धिमान मानिसहरू, हामी ठिक उहाँको वचनको पंक्तिमा छौ, र परमप्रभुको ज्योति हाम्रो मार्गमा चम्किरहेको छ। सर्वोच्चमा परमेश्वरको महिमा होस् र परमेश्वरलाई महिमा होस्, जसले हामीलाई येशू ख्रीष्ट दिनुभयो, जसलाई हामी प्रेम गर्छौ, र जसले हामीलाई यो ठाउँमा ल्याउनु भयो, र जसै हामीहरू उहाँका मानिसहरू, उहाँको रगतको मूल्यद्वारा किनिएको। ओ मेरो, जब एकताको समय आउँछ, हामीहरू हेरिरहेका छौ जसरी हामी एक अर्कामा उहाँको आत्माको बन्धनमा एकताबद्ध हुन्छौ। हामी के यो उहाँको आत्मा हो? निश्चय नै यो उहाँको आत्मा हो। यो किन छ? यो उहाँको वचन हो, र उहाँ त्यो वचनको आत्मा हो, र जब त्यो प्रतिज्ञाको आत्मा तपाईँमा आउनुहुन्छ र प्रमाणित गरी आफैलाई ठिक यहाँ देखाउनुहुन्छ, के यो उही आत्मा हो? यो उहाँ हुनुहुन्थ्यो जो मोसासँग उजाड स्थानमा हुनुहुन्थ्यो, यो उहाँ हुनुहुन्थ्यो जो येशू ख्रिस्टमा हुनुहुन्थ्यो। उहाँ उही हुनुहुन्छ जसले दमास्कसको बाटोमा साउललाई भेट्नुभयो। उहाँ हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ, र उहाँले उही कुरा गर्नुहुन्छ। र हामीसँग राष्ट्रहरू सँगै देख्छौ, हामीले मण्डलीका प्रमुखहरू सँगै देख्छौ, हामीले साम्यवादलाई सँगै देख्छौ, हामी पन्थहरू एकजुट भएका देख्छौ, हामीले यी सबै कुराहरू देख्छौ, र अब हामीले दुलै बच्चनसँग एकताबद्ध भएको देख्छौ। ओ मेरो, यो त्यो समय हो कि सन्तहरू जीवितहरूसँग एकताबद्ध हुन उठ्नेछन्। येशू ख्रीष्टसँग अनन्त कालको लागि एकताबद्ध हुन परमेश्वरले हामीलाई मदत गर्नुभएको होस्। हरेक समय आज राति ख्रिस्टसँग एकत्रित हुनको लागि हामी जो छौ, हामी त्यो सबै समर्पण गर्छौ। हामीसँग भएका सबै कुरा, हाम्रा पूर्ण प्राण, शरीर र मन येशू ख्रिस्टमा र त्यो मिलनको समयको लागि हेर्दछौ। जब परमेश्वरको तुरै बज्नेछ र समय बाँकी रहने छैन, र बिहानीले अनन्त उज्यालो र स्वच्छ ल्याउँदछ। जब ख्रिस्टमा मरेकाहरू उठ्नेछन् र अर्को किनारमा भेला हुनेछन्, जीवित रहेको दुलैसँग माथि सँगै लगिनको लागि एकतालाई हेर्नुहोस्। परमेश्वरले मण्डलीलाई उहाँको वचनसँग एकताबद्ध गराउँदै वचन मण्डलीसँग, ताकि ती दुवै एक हुन सकुन्। यो भन्नुहोस् र यो हुनेछ, यो गर्नुहोस् र यो हुनेछ। यही नै हो, यो तिम्रो अगाडि म हुँ, यो मैले तिमीलाई साबित गरिरहेको छु, यो म हुँ जो तिमीसँग छु। ठिक छ, हामीले अहिले पाउँछौ कि समय आउनेछ जब तुरै बज्नेछ र ती सुती रहेका सन्तहरू त्यहाँ उनीहरू हामी बिना पूर्ण हुन सक्दैनन्, तिनीहरू हामीमा निर्भर छन्। हिब्रू 11 र जब तिनीहरू सँगै आउँछन् तिनीहरू जीवितहरूसँग बस्छन्। मण्डली वचनसँग एक हुँदैछ, त्यसपछि मण्डली र वचन एकसाथ एकताबद्ध हुँदै एक हुँदै आउँदैछन्। मृत सन्तहरू जीवित सन्तहरूसँग एकै हुनको लागि एकतामा आउँदै र थुमाको विवाह भोजको लागि ख्रिस्टसँग एकताबद्ध हुन सबै सँगै जाँदैछन्। यो एकताको समय हो र चिन्हहरू जताततै उडिरहेको छ। चिन्हहरू राष्ट्रहरूमा छ, चिन्हहरू साम्यवादमा छ, चिन्हहरू पश्चिमी संसारमा मण्डलीहरूको परिषदमा चिन्हहरू छन्। र चिन्ह आज राति यहाँ पवित्र आत्माको आश्रय अन्तर्गत छ र परमेश्वरको वचनले यो पुष्टि गरिरहेको छ र यसलाई सत्य बनाइरहेको छ। आमेन। एकताको समय, एकताको समयको चिन्ह। आउनुहोस् हाम्रो शिरहरू झुकाउ। प्रभु येशु, जसरी मेरो गरीब हृदय आनन्दले उफ्रिन्छ, जसरी म मेरो सम्भावनाहरू देख्छु, एउटा मध्यम उमेरको मानिस, तर अझै यो पुस्तामा तपाईँ आउनुभएको देख्न सक्ने सम्भावनाहरू, यहाँ जीवित भई उभिन्छु र हेर्छु कि कहिले तुरही बस्दछ। दूषित दूषित नै छ, धार्मिक धार्मिक नै छ, पवित्र पवित्र नै छ। ओ प्रभु परमेश्वर, हामी खडा भई सोच्नुमा एक छेडमा, आँखाको एक निमेषमा, जब संसारलाई थाहा हुँदैन के भइरहेको छ, तर अचानक तपाईँले तपाईँको अगाडि प्रकट हुनुभएको देख्नुहुन्छ। तपाईँको प्रियजनहरू जो गएका छन् तपाईँसँग फेरि एक हुन आउँछन् र हामी एक क्षणमा परिवर्तन हुनेछौँ। आँखाको एक झलकमा माथि उठाइ लगिनेछौँ सँगै प्रभुलाई हावामा भेट्नको निम्ति र त्यसपछि उहाँसँग एक हुन त्यहाँ सदाको निम्ति र फेरि कहिल्यै उहाँको उपस्थिति भन्दा बाहिर हुने छैनौ। आज यो कस्तो महान कुरा हो प्रभु, यो जान्नमा कि अब हामी एकै आत्मामा एकताबद्ध छौँ, एउटै आत्मा पवित्र आत्मासँग वचनको पकड छ र हामी भित्र आउनुहुन्छ र यो कति महान कुरा हो। सारा संसारबाट छुटकारा पाउनु, हामीलाई येशू ख्रीष्टमा एकताबद्ध पार्नु कस्तो सुअवसर हो र यो सोच्नुमा कि कुनै दिन शारीरिक रूपमा उहाँको आफ्नै महिमाको शरीरमा जस्तै हामीहरू विवाहको भोजमा टेबलमा बस्नेछौ र त्यहाँ एक हुनेछौ अनि उहाँसँग विवाह गर्नेछौ अटुट अनन्त भरि आउने समयमा दुलही र दुलहाको रूपमा बस्नेछौ। प्रभु परमेश्वर, यो मानिसहरूको लागि एक पौराणिक विचार मात्र नहोस्, तर यो यस्तो वास्तविकता बनोस् कि मानिसहरूमा भोक र तिर्खा स्थापित भएको होस्। तिनीहरूको पत्र पत्रिका पढ्दै हेर्दै रेडियो र समाचारमा सुन्दै र यो एकताको समय हो भनी देख्दै चिन्हहरू चम्किरहेका छन्। प्रभु परमेश्वर, जस्तो हामीले महिलाहरूको बारेमा बोल्यौं, तिनीहरूले अन्तिम दिनहरूमा के गर्नेछन् भने मण्डलीले अन्तिम दिनमा के गर्नेछ र मण्डलीको युग के हुनेछ र मोहरहरू के हुनेछ, यी सबै अन्य कुराहरू, र हामीले यसलाई नोआको दिनमा जस्तै देख्छौ, हामीले यो सोदम र लोतको दिनमा जस्तै देख्छौ, जब परमेश्वरको दूतले आफैलाई मानव शरीरमा छिनाउनु भयो, जसले गाईको मासु र गाईको दूध खानुभयो र रोटी खानुभयो र त्यहाँ उभिएर उहाँको पछाडि के भइरहेको थियो सो बताउन सक्नुहुन्थ्यो, र मानिसको पुत्रको आगमनको दिनमा त्यस्तै नै हुनेछ भनी येशूले भन्नुभयो। प्रभु परमेश्वर, हामीले पिरामिड देख्यौं, कसरी हामीले त्यहाँ माथि निर्माण गर्यौं र कसरी हामीले यी कुराहरूमा थप्यौं भनेर देख्यौं र हामीहरू अन्तिम समयमा छौं भनी पायौं। मुख्य कुनै ढुङ्गाको लागि पर्खदैछौ, परमेश्वरको महिमा होस्। हामी प्रार्थना गर्छौ पिता कि तपाईँले मानिसहरूलाई जगाउनुहोस् झट्टै अहिले र हामीलाई सँगै भेला गराउनुहोस् येशू ख्रीष्ट र एक अर्कालाई ईश्वरीय प्रेम र सम्मानका साथ गर्न सकौं। यदि आज राति यहाँ कोही छन् जसको आशा तपाईँ भित्र छैन, के तपाईँले आफ्नो हात परमेश्वरलाई उठाएर भन्नुहुन्छ, प्रभु परमेश्वर मलाई तपाईँसँग मिलाउनुहोस्, मलाई तपाईँसँग एक बनाउनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिउन् भाइ, परमेश्वरले तपाईँ र तपाईँ तपाईँलाई आशिष दिउन्। हो, मलाई तपाईँसँग एक बनाउनुहोस् प्रभु। हो, ओ मेरो, त्यहाँनिर इजरायललाई एकताबद्ध भइरहेको हेर्नुहोस्। इजरायल सारा संसारबाट आफैलाई एकत्रित गर्नको निम्ति आएका छन्, आफैलाई एकताबद्ध गर्नको निम्ति, र अहिले तिनीहरू एउटा राष्ट्र छन्, तिनीहरू एकत्रित राष्ट्र हुन्, तिनीहरूको आफ्नै झण्डाका साथ, आफ्नै पैसा, आफ्नै सेना, सबै कुरा। यदि तिनीहरू कहिल्यै थिए भने तिनीहरू आज छन्। इजरायल एकताबद्ध भएको छ, रोम एकताबद्ध भएको छ, मण्डली एकताबद्ध भएको छ र दुलै एकताबद्ध भइरहेको छ। आमेन। र महान मिलनको आगमन भइरहेको छ। यो के हो? यो सबै त्यो चिन्हतर्फ सर्दैछ, त्यो मुख्य ठूलो चिन्ह येशु र उहाँको दुलही एकको रूपमा एकताबद्ध हुँदै हुनुहुन्छ। पिता परमेश्वर, यी मानिसहरूको लागि मैले मागेका यी आशिषहरू प्रदान गर्नुहोस् र हामी हृदय र आत्मा एकजुट हुन सकौं, जसरी तिनीहरूले यो चाहना गरेर आफ्ना हातहरू उठाएका छन्। प्रभु परमेश्वर, हामीलाई धुनुहोस् र हामीलाई तपाईँको बनाउनुहोस्, यसलाई प्रदान गर्नुहोस्। प्रभु, हामीले जानेका र गर्न सक्ने सबै यही नै हो माग्ने, र तब तपाईँले भन्नुभयो कि यदि हामीले यो माग्छौ र यसलाई विश्वास गर्छौ भने हामीले यो पाउनु पर्छ। म यसको लागि हेरिरहेको छु प्रभु। म तपाईँलाई येशु ख्रिस्टको नाममा धन्यवाद दिन्छु। आमेन। आमेन। ओ मेरो, हेर दुलाहा आउनु भएको छ, म मध्य रातको आवाज सुन्दछु। हामी कराएर माथि जान्छौ यदि हामी सबैले पकड राख्छौ भने, र उहाँलाई आकाशमा भेट्छौ। हेर्नुहोस्, प्रार्थना गर्नुहोस् मेरो भाइ, नत्र तपाईँको मुकुट कसैले खोज्छ। मन तातो र विश्वासमा पछि हटेकाहरूले विवाहको पोसाक लगाउने छैनन्। त्यो सही हो। यो मध्य रातको आवाजको लागि तयार हुनुहोस्। यो तपाईँले नचिताएको घडीमा हुनेछ। त्यहाँ एउटा चिच्याट हुनेछ। अविश्वासी संसारमा होइन, यो एउटा रहस्य हुनेछ, तर विश्वासीहरूको लागि जो यसको लागि हेरिरहेका छन्। तपाईँले ताराहरू रेखामा आएको देख्नुहुन्छ, बुझ्नुभयो? यसले के उत्पादन गर्यो? ठिक त्यस्तै नै जुन यसले पहिलो पटक गर्यो। हेर्नुहोस्, यहाँ हामी छौ, चिन्हहरू आइरहेको छ। के त्यो सही हो? ओहो, उहाँको आशिषित उपस्थितिको सन्देश घोषणा गर्नेछौ। त्यही नै हामीले गर्नुपर्छ। सबैलाई भन्नुहोस्, तयार हुनुहोस्, परमेश्वरलाई भेट्नलाई तयार हुनुहोस्। आमेन। म उहाँलाई प्रेम गर्छु। ओ, म उहाँलाई कति प्रेम गर्छु। अब आउनुहोस्, हामीहरू आफ्नो खुट्टामा उभियौं। जसै हामीहरू एक अर्कालाई बोल्छौ, कसै कहाँ जान्छौ र हात मिलाउँछौ र भन्छौ, हात मिलाउँछौ अब। याद गर्नुहोस्, तपाईँलाई बोलावट हुन सक्ला वा हाम्रो अर्को सेवा उहाँको पाउमा हुन सक्छ। अब केवल सोच्नुहोस्, हामी फेरि भेट्नुभन्दा अगाडि, हामी आइतबार बिहान वा बुधबार राति भेट्नुभन्दा पहिला त्यो हुन सक्छ। पहिलो कुरा तपाईँलाई थाहा छ, कोही हराएको छ, यो एउटा हराएको छ र तिनीहरू गएका छन्। ओ, तपाईँको लोग्ने वा तपाईँको श्रीमती हराएको बारेमा सोच्नु, र युहन्नाको श्रीमती हराइरहेको र यहाँनिर बच्चाहरू हराइरहेको, यो सबै भयो। के घटना घट्यो? त्यसपछि तपाईँ छुट्टिनु भयो। ओ, कस्तो रुने र बिलाप गर्ने! जब हराएकाहरूलाई तिनीहरूको भाग्यको बारेमा भनिन्छ, तिनीहरू चट्टानहरू र पहाड़हरूमा कराए, जस्तो इजरायल फर्केर सहर जाँदै मन्दिरतिर तिनीहरूले प्रार्थना गरे, तर तिनीहरूको प्रार्थना अति नै ढिलो भइसकेको थियो। तिनीहरूले सन्देशलाई इन्कार गरे। ओहो भाइ, त्यो कहिल्यै नगर्नुहोस्। जे केही पनि तपाईँले गर्नुहुन्छ, कारणको लागि साहसी भई खडा बस्नुहोस्। हो श्रीमान, अब हामी फेरि नभेटुन्जेलसम्म हामी यो गर्नेछौ। अब हामी हाम्रो शिर झुकाउ, जसै हामी गुनगुनाउ। जबसम्म हामी फेरि भेट्दैनौ, परमेश्वर तपाईँसँग हुनुभएको होस्।